नमस्कार, फ्रिडम चौतारी पडकास्टको 94 श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दहाल। आज हामी नेपालमा सूचनाको हकका चुनौतीहरू के कस्ता छन् भन्ने विषयमा केन्द्रित रहेर छलफल गर्नेछौ। सूचनाको हक मानिसको नैसर्गिक हक हो। सूचनाको हकलाई लोकतान्त्रिक शासनको प्राणवायु मानिन्छ। नेपालको संविधानको धारा 27 पनि यसलाई नेपाली नागरिकको मौलिक हकको रूपमा व्यवस्था गरेको छ। यसको कार्यान्वयनका लागि सूचनाको हक सम्बन्धी ऐन 2064 तथा नियमावली 2065 सहित राष्ट्रिय सूचना आयोगको व्यवस्था भएको पनि 13 वर्ष भइसक्यो। अङ्ग्रेजी महिनाको 28 सेप्टेम्बरलाई अन्तर्राष्ट्रिय जगतमा थाहा पाउने अर्थात् राइट टु नो डेका रूपमा अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ। यो प्रचलन सन् 2002 सुरु भएको हो। पछि संयुक्त राष्ट्रसंघले पनि यसलाई मान्यता दिएर सूचनाको सर्वव्यापक पहुँच दिवसको रूपमा मनाउन थालेको छ। सोही सन्दर्भमा फ्रिडम फोरमले यस वर्षको सेप्टेम्बर महिनालाई सूचनाको हकबारे विभिन्न अभियान चलाउने महिना बनाएर मनाएको छ। अनि 28 सेप्टेम्बरका दिन सूचनाको हकको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्य पारेर फ्रिडम फोरमले नेपालमा सूचनाका हकका चुनौतीहरू विषय विज्ञ छलफल चलाएको थियो। उक्त कार्यक्रममा विज्ञहरू हुनुहुन्थ्यो संविधानविद काशीराज दाहाल, सूचनाका हकका विज्ञ तथा वरिष्ठ पत्रकार तारानाथ दाहाल, सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनाली, पूर्व सूचना आयुक्त तथा वरिष्ठ अधिवक्ता सरिता भण्डारी र सूचनाका हकका अभियन्ताहरूको राष्ट्रिय सञ्जालका संयोजक उमेद बाग्चन्द। उक्त कार्यक्रमको सहजीकरण गर्दै हुनुहुन्छ सूचनाको हकका अभियन्ता सञ्जीव घिमिरे। अब सुनौ फ्रिडम चौतारी पडकास्टको 94 अङ्कमा नेपालमा नागरिकको सूचनाको हकका समसामयिक चुनौतीहरू बारे अधिवक्ता सञ्जीव घिमिरेका साथमा विज्ञहरूको छलफल।
सम्पूर्ण उपस्थित हुनुहुने महानुभावहरूलाई हार्दिक स्वागत गर्दै म आजको छलफललाई अघि बढाउने अनुमति चाहन्छु। खास गरिकन सूचनाको हकको यो अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा नेपालमा पनि यो दिवसको लामो प्रचलनलाई हामीले अहिले पनि जारी राखेका छौँ। 12 वर्षभन्दा बढी भयो जस्तो लाग्छ मलाई सूचनाको हक सम्बन्धी ऐन पारित भएको र लागू भएको, त्यसको संवैधानिक कानुनी प्रत्याभूति भएको, यसै अनुसार विभिन्न संरचनाहरू निर्माण भएका, सार्वजनिक निकायहरूले त्यो दायित्व पालना गर्न थालिसकेको, यो रहँदा रहँदै पनि सूचनाको हकको कार्यान्वयनका चुनौतीहरूको चाङ नै छ भन्ने गरिन्छ। यी चाङहरू वास्तवमा त्यसले गर्दाखेरि सूचनाको हकको जुन मर्म हो, जुन उद्देश्य हो, त्यो पुरा गर्न चाहिँ अझै पनि हामी अलिक टाढै छौँ है। त्यो अनुसार हाम्रो प्रगति भएको छैन भनेर सकारात्मक कुराहरूका अलावा हामीसँग चुनौतीको चाङ नै ज्यादा छ भनेर भन्ने गरिन्छ। यहाँहरू सबै यो क्षेत्रमा विभिन्न क्षमतामा विभिन्न सन्दर्भमा लागिराख्नु भएको व्यक्तित्वहरू हुनुहुन्छ। यहाँ काशीराज दाहाल अनि तारानाथ दाहाल त मस्यौदा समितिमा पनि हुनुहुन्थ्यो कि उहाँहरूले मस्यौदा गरेको ऐनको उद्देश्य 12 वर्ष पुरा भइसक्दा नि यस्तै खाले हुने हो त, यसका चुनौतीहरू अद्यापि कायमै छन् भन्ने यो कुरालाई यहाँहरूले कसरी बुझ्नु भएको छ? म काशीराज सरबाटै सुरु गर्न चाहन्छु। यी चुनौतीहरू के हुन् त, कस्ता चुनौतीहरू हामीले झेलिरहेका छौँ सूचनाको हकको कार्यान्वयनका लागि?
सबभन्दा पहिले यो अन्तर्राष्ट्रिय सूचना दिवसको सन्दर्भमा फ्रिडम फोरमले जुन संवादको कार्यक्रमको आयोजना गर्नुभयो, म यहाँहरू मार्फत सूचनाका अभियन्ताहरूलाई अझ बढी हामी सक्रिय हुन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। तपाईँले सोध्नुभएको जुन प्रश्न हो, चुनौतीहरू अहिलेसम्म के छन् भन्ने सन्दर्भमा हामीले के कुरा बिर्सिनु हुँदैन भने, अहिले लोकतान्त्रिक अभ्यास, लोकतान्त्रिक राज्य प्रणालीको निर्माणमा विश्वभरि केन्द्रित छ। तब सबै मुलुकहरूमा संविधानमा कानूनमा लोकतन्त्रका आदर्शहरूलाई आत्मसात गरेको भए पनि कार्यान्वयनको चरणमा त्यसलाई आत्मसात नगरेका कारणले कतिपय मुलुकहरूमा लोकतान्त्रिक व्यवस्थामा पनि विभिन्न चुनौतीहरू देखिरहेछन्। त्यसैले सूचनाको हकलाई कुन अर्थमा लिइन्छ भने, यो लोकतन्त्रको आधार स्तम्भ हो, विधिको शासन कायम गर्ने एउटा माध्यम हो, मुलुकमा सुशासन कायम गर्न, भ्रष्टाचारको रोकथाम र नियन्त्रण गर्न, स्वेच्छाचारिताको नियन्त्रण गर्न, अन्त्य गर्न त्यो महत्त्वपूर्ण टुल्स हुन्छ, माध्यम हुन्छ, औजार हुन्छ भन्ने कारणले यति लामो यसको इतिहास, अहिले चाहिँ करिब 120 भन्दा बढी मुलुकहरूले संवैधानिक कानुनी प्रत्याभूति गरेका छन्। नेपालको सन्दर्भमा पनि 2047 सालमा संविधान बनाउँदाखेरि पहिलो पटक यो सूचनाको हकलाई संवैधानिक मान्यता दिइयो। अदालतकै सक्रियताबाट पनि विभिन्न मुद्दाहरूमा कानुन बनाउन निर्देश भयो। 62-63 को आन्दोलन पछि त्यो बेला अलिक खुला वातावरण पनि थियो। त्यो खुला वातावरणको अवस्थामा यो कानुनको मसौदा भयो, त्योभन्दा अगाडि त्यति राज्यका विभिन्न तहमा यसलाई सहज रूपमा नस्वीकार्य कारणले तत्कालै यो मसौदा तयार हुन सकेका थिएन। 63 सालमा यसले मूर्त्यु लिपि लियो, त्यो बेला अलिकति उधार व्यवस्थातर्फ राज्य गइराखेको थियो, सूचनाको हक सम्बन्धी कानुन आयो, यही व्यवस्थालाई छोडेर हामीले त्यो बेलाको मसौदालाई हेर्ने हो भनेदेखि छोटो समयमा मसौदा तयार गरेर नेपालले यसलाई स्वीकार गर्यो र एउटा सूचनाका हकका सम्बन्धमा हुनुपर्ने जुन अन्तर्राष्ट्रिय मूल्य मान्यता जे हुन्, खुला सरकारको अवधारणा, अधिकतम सूचना प्रवाह गर्ने लगायतका सिद्धान्तलाई त्यसमा आत्मसात गर्यो। अब चुनौती के छ भनेर त्यसलाई बुँदागत रूपमा भन्दाखेरि अहिले पनि जुन एक्सेप्सन टु द रुल अपवादका जुन सिद्धान्तहरू छन् त्यो अपवाद मूल सिद्धान्त जस्तो भइदिने, मूल सिद्धान्त चाहिँ अपवाद जस्तो भइदिने भएको हुनाले त्यो अभ्यासमा कता कता सूचना प्रवाह गर्ने संस्कृतिको व्यवस्था अझै पनि हुन सकिरहेको छैन। हाम्रो जस्ता मुलुकहरूमा कानुन र संविधानमा चाहिँ त्यसलाई आत्मसात गर्ने, कार्यान्वयनमा सूचना प्रवाह गर्ने संस्कृतिको अझै पनि त्यो किसिमको संस्कारको विकास हुन नसकेका हुनाले सूचनाको वर्गीकरण हुन नसक्नु, सूचना प्रवाह गर्नमा सक्रियता नदेखाउनु, सूचना माग्ने कार्यविधि अझै जटिल भइराख्नु आदि इत्यादि जुन यसका चुनौतीहरू छन्, त्यसैले यो सूचनाको हकलाई बढी प्रभावकारी बनाउने भनेको सबभन्दा महत्वपूर्ण जिम्मेवारी भनेको राजनीतिक दलहरूकै हुनुपर्छ। राजनीतिक दलहरूले नै त्यसलाई सूचना प्रवाह गर्ने संस्कृतिको विकास गर्न राज्यलाई घचघचाउनु पर्छ। अहिले भर्खरै 2008 सालपछि भुटानले चाहिँ एउटा लोकतान्त्रिक प्रक्रियालाई अवलम्बन गरेका छ, उनीहरूले के भन्छन् भने सत्तारूढ पार्टी र विपक्षी पार्टीहरूले पनि केही महत्वपूर्ण लोकतन्त्रका निम्ति भूमिका निर्वाह गर्नुपर्छ भनेर संविधानमै पार्टीहरूको भूमिकालाई पनि केन्द्रित गरेर एउटा लोकतान्त्रिक अभ्यासमा केन्द्रित छन्। हामी लोकतान्त्रिक अभ्यासमा लागेका छौँ र संस्कार के भयो त भन्दाखेरि यो लोकतान्त्रिक अभ्यासमा कता कता हामीहरूको सूचना प्रवाह गर्ने संस्कृतिलाई हामीले आत्मसात गर्न नसकेका हुनाले चुनौती अहिले पनि मैले बुँदागत रूपमा उल्लेख गर्दा सूचनाको वर्गीकरण गर्न सक्नु र सूचना माग्न जाने कार्यविधि पनि जटिल भइराख्नु, सजिलै सूचना प्रवाह गर्ने पद्धतिको निर्माण नगर्नु, राज्य व्यवस्था चाहिँ कता कता अझै पनि त्यो उदार हुन नसकेका कारणले राजनीतिक दलको क्षेत्रमा, सरकारी संयन्त्रहरूमा, नागरिक तहमा पनि यो सूचना पाउनुपर्छ भन्ने कुराको जुन किसिमको चेतनाको जुन विस्तार हुनु पर्थ्यो, यो जीवन पद्धतिसँग गाँसिएको विषय हो भन्ने कुरा जुन हामी अझै बुझाउन सकिरहेका छैनौँ, बुझ्न सकिरहेका छैनौँ आदि कारणले जुन किसिमले सक्रियता देखाउनु पर्ने हो। अहिले खास गरिकन यो कोभिड पछि कुरा गर्नुभयो, यो भर्खरै पनि मैले हिजो मात्रै पनि सरकार समक्ष यो सेवा प्रवाह सम्बन्धी अहिलेको स्थिति के छ त भन्दाखेरि कर्मचारीले, राज्य व्यवस्थाले, सार्वजनिक प्रशासनले यो कोभिडका सम्बन्धमा जुन अन्तर्राष्ट्रिय मान्यताहरू विकसित भएका छन्, मानिसको जीवन बचाउने, विश्वास बनाउने र त्यसै गरी चाहिँ एउटा आशा जगाउने जुन किसिमको जुन सिद्धान्त छ, यसको निम्ति नागरिक चेतनाको विस्तार गर्नु पर्यो। ओडा ओडामा पनि, ओडा तहबाट पनि नागरिकहरूमा सूचना माग्ने तत्परताको निम्ति चेतना विस्तार गर्नु पर्यो भनेर हामीले हिजो पनि सुझाव दिइरहेको सन्दर्भ छ। त्यसैले बुँदागत रूपमा मैले अघि पनि उल्लेख गरेँ, सूचना प्रवाह गर्ने संस्कृतिको विकास अझै हुन नसक्नु, हाम्रो व्यवस्था उदार भयो, संविधानले गरेको व्यवस्था उदार लोकतान्त्रिक, एउटा लोकतान्त्रिक संविधानवादमा आधारित संविधान, तर कार्यान्वयन गर्दाखेरि पुरानो जुन किसिमको जुन प्रवृत्ति हो, संस्कार हो, त्यसलाई हामीले व्यवहारमा परिवर्तन गर्न सकिनौँ। त्यो कारणले अझै पनि सूचना प्रवाह गर्ने जुन किसिमको सहज वातावरण हुनुपर्ने हो, त्यो कता कता अहिले पनि केही चुनौतीपूर्ण छन् भन्ने मलाई लाग्दछ। त्यसैले यहाँले सोध्नुभएको प्रश्नलाई मैले वर्गीकरण हुन सक्ने केही जटिल कार्यविधिहरू हुनु, लामो कार्यविधिहरू हुनु, दुई र दलहरू पनि यसलाई आत्मसात गर्न नसक्नु, राज्य संयन्त्र पनि उदार हुन नसक्नु, माग र आपूर्तिको बिचमा सन्तुलन हुन सक्नु र नागरिकमा पनि त्यो किसिमको चेतनाको विस्तार हुन नसक्नु कारणले यहाँ के चुनौतीहरू छन्। र मुख्य कुरा नागरिकले के बुझ्नुपर्छ भने यो राज्य व्यवस्थालाई जवाबदेही बनाउने, उत्तरदायी बनाउने र नागरिकको जीवन पद्धतिसँग चाहिँ यो सूचनाको हक चाहिँ गाँसिएको विषय हो भन्ने कुराको बोध गर्न हामीले सके, बोध गराउन सक्यौँ र नागरिकले पनि स्वस्फूर्त सूचना माग्न क्रियाशील हुन गयो भने अब अर्को विकल्प छैन। सूचनाको हक चाहिँ लोकतन्त्रको यो आदर्शमय हो, 120 भन्दा बढी मुलुकले आत्मसात गरेको कुरालाई त्यसलाई हामीले आत्मसात गर्नै पर्छ।
अहिले हजुरसँग म फेरि पुनः जोडिने नै छु, म यो कानुनी सन्दर्भ र आयोगको पनि अनुभव सङ्गालिसक्नु भएका हामीसँग वरिष्ठ अधिवक्ता पनि हुनुहुन्छ सविता भण्डारीज्यू, सूचनाको हकको कार्यान्वयनका चुनौतीहरूलाई यहाँले कसरी हेर्नु भएको छ, कानुनी पक्ष र यहाँको त्यो कामको अनुभवलाई पनि जोडेर आफ्नो कुरा राखिदिनु हुन म अनुरोध गर्छु।
वास्तवमा काशी राज्यले धेरै कुराहरू सूचनाको हकको सम्बन्धमा भन्नुभयो, त्यसैले म त्यतातिर गइनँ, मैले उहाँका कुराहरूलाई म पनि आत्मसात गर्छु र उहाँले जे भन्नुभयो त्यो वास्तवमा एकदमै सत्य कुराहरू भन्नुभएको छ। र अलिकति मलाई आयोगको विषयमा कुरा गर्ने कुरा भन्दाखेरि मलाई के लाग्छ भन्दाखेरि राम्रो मनले अथवा राम्रो मोटिभले काम गर्यौँ भने एनमा कुनै वास्तवमा अप्ठ्याराहरू छैनन्। खालि एउटा के भने इच्छा शक्ति हुनु पर्यो, म काम गर्छु भन्ने एउटा इच्छा शक्ति हुनु पर्यो जस्तो मलाई लाग्छ। हामी जब आयोगमा गएका थियौँ त्यो बेला पहिलो आयुक्त हामी, हाम्रो अगाडि कुनै पनि किसिमका चाहिँ एउटा मार्ग निर्देश गर्ने अथवा चाहिँ बाटो भने कोरिएकै थिएन। हामी आफैले एउटा कोठाबाट सुरु गरेको आयोगलाई 5 वर्षमा त्यो ठाउँमा पुर्याएका थियौँ। मलाई अहिले पनि मेरा साथीहरू अब विनय कसजु छ, त्यसपछि श्रीजी, उहाँहरूलाई सम्झन मन लाग्छ। विनय सर त हुनुहुन्न तर मलाई आज यस सन्दर्भमा मलाई उहाँहरूको सम्झना आएको छ, किनभने हामीले बडो दुःखका साथ हामीले त्यो आयोगलाई बनाएका थियौँ। हामीसँग कर्मचारी थिएन, हामीसँग कुनै इन्फ्रास्ट्रक्चरहरू थिएन। सूचना तथा सञ्चार मन्त्रालयको एउटा कोठाबाट हामीले सुरुवात गरेका थियौँ, तर हामीले एउटा काम चाहिँ पक्कै गऱ्यौँ। हामी कहाँ आएका सूचनाहरू चाहिँ वास्तवमा दिनुपर्ने सूचनाहरू रहेछ भने दिनुपर्छ भनिकन हामीले भन्यौँ। र त्यो भन्दाखेरि मलाई एन कहिले पनि बाधक भयो जस्तो लागेन मलाई, किन भन्दाखेरि एनको दुईटा कुराहरूले गर्दाखेरि एउटा प्रस्तावनाले नै एनलाई प्रष्टसँग अर्थाइदिएको अवस्थाहरू छ, र अर्को एनको दफा 19 हेरौँ। 19 के भन्छ भन्दाखेरि कि सूचनाको हकको सम्वर्धन प्रचलन गर्नका लागि आयोगले कुनै पनि आदेश गर्न सक्छ भनेपछि आयोगलाई त्यति बलियो बनाइदिएको अवस्थाहरू छ। र त्यति मात्र होइन, तपाईँले दफा 32 हेर्नुभयो भने पनि आयोगलाई कार्य गर्नको लागि साँच्चीकै उसले सूचनाको हकको लागि कार्य गर्छ भने एनको दफा 19 र 32 हेरिदिनुभयो भने 32 सजायको व्यवस्था गरिदिया छ। हामीले धेरै मुद्दाहरूमा हामीले के भयो भन्दाखेरि जब सूचना दिन आनाकानी गर्यो सार्वजनिक निकायले, हामीले दफा 32 नै हामीले एउटा टुलको रूपमा प्रयोग गर्यौँ। तपाईँलाई दफा 32 किन सजाय नगर्ने त भन्ने बित्तिकै ती सूचनाहरू हामी कहाँ उपलब्ध हुन्थे। हामी पछिको आयुक्त कृष्णहरि बास्कोटा, उहाँ अर्थ सचिव हुनुहुन्थ्यो, उहाँले चाहिँ नक्कली भ्याटको सम्बन्धमा सूचना दिन इन्कार गर्नुभयो। त्यसपछि हामीले उहाँलाई चाहिँ दफा 32 भन्यो, हामी तपाईँलाई कारवाही किन नगर्ने भनेर पठाएपछि उहाँ आफैले त्यो फाइल बोकेर आएर उहाँले ओहो यो सूचनाको हकलाई त हामीले चाहिँ मान्नुपर्ने रहेछ, होइन भने सजायको भागी हुने रहेछ भन्ने कुरा बुझेर उहाँ पछि सूचना आयुक्त हुनुभयो, प्रमुख सूचना आयुक्त हुनुभयो। भन्दाखेरि मलाई के लाग्छ भन्दाखेरि आयोगमा एनमा अप्ठ्याराहरू छैन। यदि म गर्छु भनेर अठोट लियो भने एनले जति पनि बाटाहरू खोलिदिएका छन्, तर मलाई संरचनामा कता कता चाहिँ अहिले पनि मलाई चुनौती छ भनेर भन्छु मैले। हामी पछिको आयोगलाई हेरौँ, आयोग भनेको के हो भन्दाखेरि कर्मचारी भर्ना गर्ने एउटा अड्डाको रूपमा विकास भयो। मलाई यो भन्न कुनै पनि हिचकिचाट छैन, चाहे त्यो अख्तियार होस्, चाहे त्यो सूचना आयोग होस् या अन्य आयोगहरू होस्, आफ्नो चाहिँ सत्ताले के गर्न थाल्यो भन्दाखेरि आफूप्रति वफादार मानिसहरूलाई आयोगको अध्यक्ष बनाएर पठाइदिन थाल्यो। त्यसले गर्दाखेरि पनि मलाई के लाग्छ भन्दाखेरि एक त सूचना माग्यो भनेकै धेरै जस्तो सार्वजनिक निकाय भने पनि सरकारी निकायसँगै हो, सरकारी निकायका व्यक्तिहरू नै आयोगको प्रमुख भएपछि जनमानसले अब मैले सूचना आयोगबाट सूचना पाउँछु भनेर विश्वास गर्ने थलो पनि रहेन। त्यसले गर्दाखेरि मलाई के लाग्छ भने अहिलेको चुनौती भनेको एन र नियम होइन, आयोगको संरचना नै एउटा चुनौतीको रूपमा रहेको छ भनेर मैले भने।
हामीसँग अहिले राष्ट्रिय सूचना आयोगबाट सूचना आयुक्तज्यू नै हुनुहुन्छ, रत्नप्रसाद मैनालीज्यू। यो आयोगकै सन्दर्भ उठिरहेको बेला के भन्न चाहन्छु भने उहाँले जुन कुरा जोड्नु भयो, अहिले त आयोगले जुन सूचनाको हकको प्रचलन र सम्वर्धन गर्ने जुन भूमिका निर्वाह गर्नुपर्ने एउटा सशक्त भूमिका दिएको छ आयोगलाई, त्यो भूमिका निर्वाह गर्ने सन्दर्भमा त आयोग त अलिक चुकेकै छ भन्ने कुरा नै आयोग र धेरै अभियन्ताहरूको एउटा ठुलो गुनासो छ। अहिले समयमा आयोगले निवेदनहरू बुझ्ने तर आदेशहरू गर्न पनि ढिला गर्ने, गरिएका आदेशहरूको कार्यान्वयनको पक्षलाई पनि बेवास्ता गर्ने, अनि मुद्दाहरू त्यहाँ जति चाङ लागेर बसेका छ अनि आयोगले पुनरावेदनहरू फर्स्यौट गर्न पनि समय लिने र कतिपय अवस्थामा आदेश गर्ने र अनि आयोग चुप लागेर बस्ने भन्ने खालको आलोचना हुने गरेका छ नि। अनि के पनि भन्ने गरिन्छ भने समय सीमाको पालना पनि गर्दैन आयोग, समयमै पुनरावेदनहरूलाई टुङ्ग्याउने कुरा पनि ढिलो हुन्छ। सूचना त मान्छेले आफ्नो जीवनका लागि मागेका हुन्छ, छोटो समय हुन्छ, पर्खिने समय हुँदैन। यस्तो खालका गुनासाहरू त अभियन्ताहरूबाट व्यापक रूपमा आउने गरेका छन्। यहाँको भन्नु के छ त्यस कुरामा?
हामी अब यो आयोग कसरी बन्यो, आयोगमा नियुक्ति हुने प्रक्रियाहरू कसरी भए, कर्मचारी कसरी भए भन्ने विशेष मेरो व्यक्तिगत भन्दा पनि अब त्यो सरकारकै कुरा भयो। पहिला पनि त्यही प्रक्रिया के प्रक्रियाबाट भएको थियो होला, अब अहिले पनि त्यही प्रक्रियाबाट भयो होला, मैले त्यो बारेमा मैले भन्नु केही भएन। अब जहाँसम्म आयोगले जुन त्यो अभियन्ताहरूको अथवा मागकर्ताको चाहिँ गुनासो सम्बोधन गरेन भन्ने कुरा मलाई जहाँसम्म लाग्छ, हामी यो पछिल्लो कार्यकाल सुरु भएपछि पुसको 24 हामी त्यहाँ आयोगमा आयौँ र त्योभन्दा पछाडि 1013 मुद्दाहरू चाहिँ फर्सेट भएका छन्। र मलाई एउटा सैद्धान्तिक रूपमा म के कुरा मान्छु भने जटिलताहरू छन्, अब त्यो अभियन्ताहरूको मागकर्ताहरूको सम्बोधन हुने कुरामा जटिलता अवश्य छन्। अघि अधिवक्ताज्यूले भन्नुभयो जस्तै अब छोटो समयमा अब हुन त 1 वर्ष हुन लाग्यो, त्यहाँ हेर्दाखेरि के देखिन्छ भने अहिले हामीले अहिले 74 सालका मुद्दाहरू पनि अहिले हामीले फर्सद गरिरहेका छौँ। अहिले अहिलेसम्म पनि हिजो अस्ति मात्रै पनि हामीले हेऱ्यौँ, ठ्याक्कै आएको स्थिति मैले यहाँहरूसँग भन्दाखेरि सेयरिङ गर्दाखेरि, तर हामीले चाहिँ के भन्यो भने अहिले पछिल्लो स्थितिमा कम्तीमा त्यो जो कार्यविधि ऐनले तोकेको छ त्यसलाई हामीले पालना गरौँ, र त्यति भयो भने पनि कम्तीमा सूचना मागकर्ताको माग चाहिँ सम्बोधन पनि हुन्छ, र आयोगले पनि अब यस्ता आरोपहरू खेप्न लागि भन्ने हाम्रो विश्वास हो। र हामीले त्यतातिर एकदमै विशेषै मैले यहाँहरूलाई कुरा भनिनँ, एकदम साँच्चै भन्दाखेरि त्यो कामलाई हामीले गरेका छौँ। यो माग पछिको कुरा भयो। अब अर्को आदेशहरूको कुरा जहाँ सन्दर्भ जहाँ छ, अब सविता म्यामले भन्नुभयो हामीले पनि यो पछिल्लो स्थितिमा आदेशहरू गरेका छौँ। अभियन्ता साथीहरूले भन्नुभयो जस्तै त्यो आदेश यो हामी आएपछि के आदेशहरू भए त्यसको परिणाम के हो त भनेर हामीले खोजी गर्दैछौँ, तर अब त्यहाँ यो कोभिडकै कारण चाहिँ त्यहाँ ठ्याक्कै स्पोर्टमा जान नसक्ने, फलोअप गर्न चाहिँ केही जटिलताहरू चाहिँ छन्। अहिले हामीले के गर्यौँ भने पछिल्लो स्थितिमा यो वेब बेस भए पनि गर्नु पर्यो भनेर एउटा के छ त सूचना प्रवाह गर्ने स्थिति के छ, अनि स्वतः प्रकाशन मुख्य कुरा हो त्यसको स्थिति के छ भनेर हामीले प्रदेशहरूमा गऱ्यौँ। प्रदेश र यो सङ्घीय सरकारको उसमा हेर्दाखेरि मसँग ठ्याक्कै अहिले डाटा चाहिँ भएन, तर लगभग प्रदेशमा धेरै ठाउँमा स्वतः प्रकाशन छैन। प्रदेशका सबै मन्त्रालयहरूमा सूचना अधिकारी अधिकांश हुनुहुन्छ तर स्वतः प्रकाशन छैन। त्यो भएपछि हामीले अस्ति मात्रै के अरे प्रदेशका मुख्य सचिवहरूसँग वेबिनार गऱ्यौँ र उहाँहरूलाई भन्यौँ कि उहाँहरूको वास्तविकता सूचना प्रवाहको स्थिति उहाँहरूको ठाउँमा हामीले उहाँहरूलाई क्लियर गरायौँ, भाइ तपाईँहरूको यस्तो यस्तो छ भनेर उहाँहरूसँग इन्टरेक्सन पनि गऱ्यौँ, उहाँहरूलाई हामीले जानकारी पनि गरायौँ। त्यो अब हामीले गर्ने एउटा पाटो त्यो भयो। अब कानुनी ढङ्गले नि अहिलेसम्म हेर्दाखेरि 24 चाहिँ अहिलेसम्म आयोगले कारवाही गरेको रहेछ सूचना नदिएको बापत भनेर 24 कारवाही चाहिँ अहिलेसम्म भएको छ। त्यो मध्ये एउटा हामी आइकन भएको छ, त्योभन्दा अगाडि 23 भएको रहेछ। यो भनौँ न 12 अवधिमा 24 कारवाही भएछ, दण्ड नि भयो, जरिवाना नि गरेर उहाँहरूबाट सूचना पनि दिलाउने र जरिवाना पनि हुने गरेर 24 कारवाहीहरू भएको स्थिति छ। कारवाहीको नि हिसाबले हेर्दाखेरि चाहिँ अब यो अब अलिकति कमै हो कि, अब हामी कहाँ झन्नै 6,000 भन्दा बढी मुद्दाहरू फर्सेट भएका छन् यो बिचमा, तर कारवाही चाहिँ 23-24 मात्रै हुँदाखेरि यो चाहिँ अलिकति कारवाहीको हिसाबले कम हो कि भन्ने एउटा प्रश्न त छ। तर कारवाहीले र दण्डले भन्दा पनि सविता म्यामले भन्नुभयो जस्तै अब 32 लाउँछौँ भनेपछि मान्छेहरूले सूचना दिन फेरि त्यसले पनि काम गरेको छ। त्यो भएले अब अहिले कुनै निराशाजनक स्थिति चाहिँ मैले देख्दिनँ होइन, तर होला नि समस्याहरू चाहिँ हुनसक्छन्। अब अरू सैद्धान्तिक कुराहरू आफ्नो ठाउँमा छन्, यो हामी सबैले नै हल गर्ने हो जस्तो मलाई लाग्छ।
यो हामी चुनौतीको कुरा गरिरहेका बेला प्रसङ्गवश आयोगको कुरा उठेकाले म आयोग समक्ष गएको मात्रै हो, हामी चुनौतीको कुरामै अहिले पनि फेरि म त्यसलाई निरन्तरता दिन चाहन्छु। अहिले यो जुन चुनौती सँगसँगै म अर्को यो जुन कोभिडको सन्दर्भ पनि जोडेर चाहिँ थप चुनौती आएका छन्, तर यति बेला त आयोग अथवा सूचनाको हकलाई अझ बढी सक्रिय बनाइनु पर्थ्यो। मिसइन्फर्मेसन डिसइन्फर्मेसनले सारा मिडियादेखि लिएर सारा इन्टरनेटका प्लेटफर्महरू भरिएका छन्, मान्छेहरू अन्यलमा छ। यो बेलामा स्टेटले, राज्यले, सरकारले सूचनाका संयन्त्रहरूलाई सक्रिय बनाएर जे हो सूचना, महामारी यो हो, हाम्रो अवस्था यो छ, हामीसँग यो क्षमता छ, यी सारा कुराहरूमा कसरी अघि बढ्नु पर्थ्यो। यो कोभिडका सङ्कटले सिर्जना गरेको कुरामा सरकार अथवा सूचनाको हकको कार्यान्वयन गर्ने सन्दर्भमा हाम्रो भूमिका कहाँ चुकेको छ एउटा कुरा। अर्को सामान्य हिसाबले भनिने गर्दा आयोग र यो सूचनाको हकका चुनौतीहरू दुइटै प्रसङ्गलाई जोडेर सामान्य अवस्थामा के हुन्थ्यो र यो विशेष अवस्थामा झन् कसरी जानु पर्थ्यो र दुइटै अवस्थाले के चुनौती खडा गरेका छन् त्यो विषयमा आफ्नो कुरा राखिदिनु हुन म सूचनाको हकको कानुनको वकालत गर्दै आउनु भएको र हालसम्म पनि निरन्तर रूपमा यो क्षेत्रमा लागिरहनु भएका आदरणीय तारानाथ दाजुलाई राखिदिनु हुन अनुरोध गर्छु।
सूचनाको हकको अन्तर्राष्ट्रिय दिवस भनौँ अथवा सूचनाको विश्वव्यापी सर्वव्यापक पहुँचको दिवस यसलाई विभिन्न अर्थमा लिइन्छ 28 सेप्टेम्बर। यस सन्दर्भमा तपाईँले भन्नुभएका जुन चुनौतीका प्रश्नहरूमा राइट टु इन्फर्मेसनको कार्यान्वयनको चुनौती नै हो हाम्रो देशमा। त्यो कार्यान्वयन सैद्धान्तिक रूपमा चुनौती छैन, किनभने जति बेला यो संविधानमा मौलिक हकको रूपमा आयो त्यस पछाडिको दुइटै संविधान, अन्तरिम संविधान 2063 होस् या हाम्रो संविधान सभाबाट बनाएको संविधान होस्, यसले अझै परिमार्जित रूपमा यसलाई व्यवस्थापन गर्दै गएको छ र कानुन पनि यो मौलिक हक कार्यान्वयनका लागि जुन बनेको कानुन हो आजसम्म पछाडि फर्किने गरी भनौँ न प्रतिगामी हुने किसिमले संशोधन भएको पनि छैन। त्यसैले सैद्धान्तिक रूपमा हामी कहाँ चुनौती छैन, तर कार्यान्वयनको चुनौती हो। र त्यो कार्यान्वयनका मुख्य चुनौतीहरू, छवटा चुनौतीहरू अघि नै सूचनाको हकको कानुन निर्माण गर्न नेपालमा ऐतिहासिक योगदान दिनुहुने आदरणीय काशी राज दाहालले राखिसक्नु भएका चुनौतीहरू नै मुख्य चुनौतीहरू हुन् एउटा नर्मल टाइमका। त्यसमध्येको अर्को चुनौती भनेको आयोगको प्रभावकारिता या आयोगको सीमितता, आयोग आफै अप्ठ्यारोमा नि होला, आयोग आफै इफेक्टिभ बन्न नसकेको या आयोगको स्ट्रक्चरको प्रब्लमको अर्को चुनौतीको कुरा पनि प्रथम सूचना आयुक्त सविता भण्डारीज्यूले राखिसक्नु। त्यसैले यी सातवटा मुख्य चुनौतीहरू जुन हाम्रा कार्यान्वयनमा देखिएका एउटा जनरल अवस्थाका चुनौतीहरू भए, त्यसमा थप्न पर्ने अर्को चुनौती दण्डहीनताको चुनौती थियो। दण्डहीनताको एउटा व्यापकता, त्यसमा भर्खरै वर्तमान आयुक्त मैनालीजीले प्रश्न पारिसक्नुभयो कि सायद 32 दफाको कारणले पनि त्यो अवस्था नआएको होला, अथवा अर्कोतिर अलिकति दण्ड गर्ने कुरामा आयोगले अलि उदार मन राखेको त्यो प्रवृत्ति पनि एउटा चुनौतीको रूपमा उहाँ आफैले चाहिँ त्यसलाई महसुस गर्नुभएको कुरा पनि राख्नुभयो। यसरी हेर्दा हामीले 7-8 चुनौतीहरूको पक्षहरू यहाँ केलायौँ। र अर्को ठुलो चुनौती भनेको हामीका सूचनाको हक कार्यान्वयनका लागि तयारी नै नगर्नु, डेटा व्यवस्थापनका कुराहरूमा कहिले पनि लगानी नहुनु, त्यसलाई राज्यले कहिले पनि महत्व नदिनु, त्यसलाई कुनै प्राथमिकतामा नराख्नु, भनेको सरकारको कार्यान्वयनलाई प्राथमिकता दिँदै नदिने, कुनै इन्भेस्टमेन्ट नै नगर्ने, त्यो अर्को चुनौतीको रूपमा रहँदै आएको छ। र यो एउटा आयोग बनाइदिएका छौँ, यो आयोगको जिम्मा हो भन्ने किसिमले सरकारको उदासीनता, र सरकार नै राइट टु इन्फर्मेसनको कार्यान्वयनको प्रथम दायित्व सरकारको हुन्छ, र सरकारले नै यसलाई प्रोएक्टिभली सूचना माफकर्ताहरूलाई सहजीकरण गरेर सूचना दिने त्यो एउटा अवस्था हुनुपर्छ। आयोग भनेको एउटा चाहिँ विवादहरूको समाधान गर्ने निकाय मात्रै हो, तर यहाँ के गरे भने यसैलाई चाहिँ एउटा कार्यान्वयन गर्ने निकायको रूपमा राज्यले लियो। सरकारी संयन्त्रहरूमा त्यो संरचनागत व्यवस्थाका लागि हामी धेरै वर्ष लड्यौँ, सूचना तथा सञ्चार मन्त्रालयमा अनुगमन इकाइ बन्यो, तर यी सबै इकाइहरू चाहिँ कागजमा मात्रै सीमित भए, यी हराए। त्यसैले सरकारका तलदेखि माथिसम्मको सरकारले यसलाई प्राथमिकता नै नदिनु र यो एउटा सुशासन प्रभावित गर्ने औजार हो भनेर तपाईँको चाहिँ यसलाई कहिले प्राथमिकतामा नदिनु अर्को चुनौतीहरू हो, जुन यिनै चुनौतीहरूको सेरोफेरोमै हामी रहेका छौँ। अब जहाँसम्म पेन्डेमिकको कारणले उत्पन्न भएको अहिलेको अवस्थामा कुरा गर्ने हो भनेदेखि सूचनाको हक सबैभन्दा बढी महामारीमा प्रभावित भएको छ। मानिसलाई अत्यावश्यक पर्ने सूचनाहरू मानिसले पाइरहन सकिरहेको अवस्थाहरू छैन, स्वास्थ्य उपचारको कुरा होस्, राहतको कुरा होस्, मानिसको जीविकाको कुरा होस्, मानिसको आवत जावत र उनीहरूको एउटा फन्डामेन्टल एउटा चाहिँ आधारभूत स्वतन्त्रताको उपभोगको सन्दर्भ होस्, कुराहरूमा चाहिँ उनीहरूलाई जुन किसिमको सूचनामा पहुँच वा आवश्यक पर्छ त्यो सूचना पुरा गराउने, त्यो सूचनालाई चाहिँ उपलब्ध गराउने अझ बढी प्रोएक्टिभनेस र एउटा इफेक्टिभ संयन्त्र चाहिन्थ्यो, त्यो कुरा हुन सकेन। र मैले के भन्दै आएको छु भने नेपाल मात्रै त्यस्तो देश भयो होला, अथवा नेपाल जस्ता केही अरू देशहरू भयो होला, महामारीलाई सम्बोधन गर्नलाई स्वास्थ्य क्षेत्र, रक्षा क्षेत्र र सूचनाको क्षेत्र तिनटालाई एउटा महत्त्वपूर्ण फ्रन्ट लाइनको रूपमा आत्मसात गरेर त्यसलाई परिचालन गरेर त्यो कुरामा स्ट्राटेजी, एउटा एकीकृत रणनीति र एकीकृत व्यवस्थापन समेत चाहिन्थ्यो, तर नेपालले त्यो पक्षलाई बिर्सियो र सुरक्षाको क्षेत्र र स्वास्थ्य क्षेत्रलाई मात्रै परिचालन गर्ने र त्यसलाई मात्रै सोचियो। त्यसैले रणनीतिक रूपमा, नीतिगत रूपमा नै महामारीमा जुन किसिमको यो इन्फोडेमिकको एउटा मार होस् त्यसले आघात हुन पुगेको छ, सूचनाको हकले अर्को एउटा चुनौतीको सामना गर्न परिरहेको छ। अहिले मान्छेहरू एक्सेसिबिलिटी एकदमै गाह्रो भएको छ, घुमफिर गर्न पाउँदैनन्, हिँडुल गर्न पाउँदैनन्, सार्वजनिक निकायहरू बन्द छन् या सार्वजनिक निकायका कर्मचारीहरू कार्यालयमा उपलब्ध छैनन् या सार्वजनिक निकायहरूमा खोजिएको बेला सूचनाहरू थप नपाउने अवस्था छ, र सूचना माग्दाखेरि यो महामारीमा तपाईँ सूचना खोज्ने भन्ने किसिमले अझ बढी त्यसमा चाहिँ एउटा रियाक्सनहरू आइरहेको अवस्था छ। त्यसैले एउटा के गरियो भने यो बेला मान्छेलाई झन् यो सूचना भन्ने कुरा चाहिँ नभए नि हुन्छ, नदिए पनि हुन्छ भन्ने किसिमको यो मिचाह प्रवृत्ति बढेर गयो। यस्ता चुनौतीहरू देखिएका छन्, जुन चुनौतीहरूको बारेमा हामीले प्रशस्त बहसद्वारा नै यी कुराहरूको समाधान गर्ने हो। र मेरो अर्को यो चुनौती हुन त काशीराज दाईले अघि नै ल्याइसक्नुभयो, माग पक्ष र आपूर्ति पक्षको बिचको सन्तुलन र सक्रियताको कुरा। तैपनि हामीले एउटा विशेष उल्लेखै गर्नुपर्छ कि नेपालमा सूचनाको हकको यो औजारलाई प्रयोग गर्ने नागरिक सक्रियताको कमी पनि एउटा प्रमुख चुनौती हो, र त्यो नागरिक सक्रियताको पक्षमा, त्यो चुनौतीको पक्षमा मिडियाको भूमिकालाई हामीले असाध्यै धेरै गम्भीरताका साथ लिनुपर्छ, किनभने नेपाली मिडियाले सूचनाको हकको औजारलाई जुन किसिमले उत्साहजनक रूपमा प्रयोग गर्नुपर्थ्यो त्यो प्रयोग गरेन, प्रयोग गर्नलाई जुन किसिमले यसले योगदान दिन सक्थ्यो त्यो गरेन, र अरू नागरिक समाजका संस्थाहरू, मानवाधिकार प्रवर्धन गर्ने संस्थाहरूले पनि यसलाई आफ्नो एजेन्डा बनाउन सकेनन्। त्यसैले नागरिक समाज र आम रूपमा नागरिकहरूको अगुवाई गर्ने पक्षहरूको पनि यसमा सक्रियताको कमी देखियो। आयोगले गरिहाल्छ, भन्ने किसिमको मनोविज्ञान देखियो। जनताहरू आफै सचेत थिए, सूचना खोज्थे र उनीहरू सक्रिय हुन्थ्यो भने त यो मिडिएटरको भूमिका चाहिँदैन थियो। तर मिडिएटरको बिचमा पनि एउटा जुन किसिमको इन्टरभेन्सन हुनु पर्थ्यो त्यो नहुनु हाम्रो सूचनाको हकको एउटा प्रभावकारी कार्यान्वयनको चुनौती हो। र अन्तमा के भने अहिलेको कन्टेक्स्ट र अभ्यास र अनुभवका आधारमा अब हामीले धेरै नै यसमा नीतिगत सुधारहरू गर्नु छ। त्यो नीतिगत सुधारका लागि चाहिँ एउटा उपयुक्त राजनीतिक वातावरण आवश्यक पर्छ। त्यो राजनीतिक वातावरण अहिले उपयुक्त छ या छैन भन्ने मानिसमा एक किसिमको अन्योल र मान्छेमा एउटा आशंकाको अवस्था छ, यसलाई पनि हामीले एउटा चुनौतीकै रूपमा बुझेका छौँ।
अब सूचनाको हकको लागि अभियन्ताहरूको एउटा राष्ट्रिय सञ्जाल बनेको छ, त्यो राष्ट्रिय सञ्जालको संयोजन गरिरहनु भएका यसका संयोजक उमितजीलाई म यही सन्दर्भ दोहोऱ्याउन चाहन्छु कि सूचनाको हकको चुनौतीहरूलाई चाहिँ यहाँले अघि आएका भन्दा फरक हिसाबले एउटा अभियान कर्मीको हिसाबले चाहिँ के चुनौती देख्नुहुन्छ, छोटकरीमा आफ्नो कुरा राखिदिनुहुन म अनुरोध गर्छु।
यसपालको नारा अत्यन्त राम्रो छ, जीवन बचाउन, विश्वास बनाउन, आशा जगाउन र सूचनामा पहुँच बढाउन, कति राम्रो सन्देश छ। यो सन्देश साँच्चै व्यवहारमा प्रयोग हुने खालको वातावरण सिर्जना गर्नका लागि त्यसतर्फ सबैको ध्यान आकर्षण गरोस् र व्यवहारमा उतार्ने प्रयास गरोस्, यो शुभकामना दिन चाहन्छु। अब चुनौतीको कुरा गर्दाखेरिमा अहिले हामी हरेक पालिकामा सूचना मागिरहेछन् हाम्रा देशभरि छरिएका अभियानकर्ताहरूले र कसै कहीँबाट पनि सूचना पाइरहेको छैन र त्यसपछि हामीले एउटा के प्लान गर्यौँ, एउटा योजना छलफल गर्यौँ कि हामी पालिका स्तरसम्म पुग्नुपर्छ, पालिकामा प्रत्येक पालिकामा सूचना माग्नुपर्छ, त्यो माग्नका लागि हाम्रो सङ्गठनै विस्तार गरेर जानुपर्छ भन्ने हिसाबले हामी अगाडि बढिरहेका छौँ। कतिपय ठाउँमा यो आजको दिनलाई लिएर यो अवसर पारेर धेरै ठाउँमा आज सूचना मागिएको छ, अब हेरौँ त्यसको नतिजा कस्तो आउँछ, त्यो नतिजाले नै देखाउँछ। र अर्को कुरा, यसअघि हामीले मागेका सूचनाहरूमा कुनै ठाउँबाट पनि सूचना प्राप्त भएको छैन, भन्ने मतलब के छ भने हामीसँग सूचनै छैन। अघि तारा सरले भने जस्तै अहिले यो यत्रो महामारीको बेला हामीलाई व्यवस्थापन गर्नलाई त कति गाह्रो छ, तपाईँहरूलाई सूचना कहाँबाट दिने, त्यो हामीले सिस्टममै हालेका छैनौँ, अहिले सूचना दिन सकिँदैन, त्यो अवस्था छ। र अर्को कुरा के छ भने जस्तो अहिले पनि विभिन्न भारतसँग जोडिएका नाकाहरूमा मान्छेहरूको फ्लो बढिरहेछ, जानेको पनि सङ्ख्या त्यति छ, फर्किने पनि त्यतिकै छ। हाम्रो नागरिक स्तरबाट सुदूरपश्चिमको गड्डा चौकी र गौरीफण्डा नाकामा सूचना प्रवाह गर्नका लागि एउटा सेन्टरको रूपमा राखिएको छ, जस्तो माइकिङ गर्ने, यो COVID-19 सन्देशहरू प्रसारण गर्ने र पेनड्राइभमा हालेका त्यस्ता जिङ्गलहरू एउटा जति गाडी त्योबाट पास हुन्छ त्यसलाई दिएर यसलाई बजाएर सबैलाई अवेरनेसको लागि ल गर्नुहोस् भन्ने खालको एउटा वातावरण सिर्जना गरेका छ। तर यो कुरा गर्नुपर्ने त राज्यले गर्नै पर्ने हो नि, यति ठुलो संक्रमणको बेला छ। सुदूरपश्चिमको सवालमा कुरा गर्दाखेरिमा हरेक दिन 70-75 संक्रमित थपिएका थपै छन्, बाहिर ठिक भएर जानेको संख्या धेरै कम छ। र यो अवस्था छ भने देशभरिको तथ्याङ्क हेर्नु भने अब डरलाग्दो अवस्था भइसकेको छ। तर मान्छेमा चेतनाको कुरा के छ भने केही पनि छैन कि मान्छेले बजारमा हिँड्दा पसलमा हिँड्दा एकअर्कालाई ठोसेर हिँडिया छ, एकअर्कालाई धकलेर हिँडिरहेछ र न मास्क लगाएको छैन, सेनिटाइजर प्रयोग गरेका छैन, यो खालको अवस्था छ। त्यसले पनि यो एउटा के भने जति सूचना प्रवाह हुनुपर्ने हो सरकारले नै गर्नुपर्ने अथवा सूचना प्रवाहको लागि एउटा प्रभावकारी संयन्त्र तयार गर्नुपर्छ। मिडियाले जति गरेका छ गरेछ, मिडियाबाट जति आएको छ आएको छ, जसलाई सरकारले दिने कल्याणकारी विज्ञापन अन्तर्गत यो कोभिडका सवालमा केही मिडियाहरूलाई मात्रै आफ्ना नजिकालाई मात्रै दिएर त्यहाँबाट प्रसारण गर्ने काम मात्रै भएको छ। त यसले के भएको छ भने जति प्रवाह हुनुपर्ने त्यो हुन सकेका छैन र हामी अभियानकर्ताहरूलाई पनि जस्तो सूचना मागेर कतैबाट पाउने अवस्थै छैन, अनि हामीले पनि मजबुर भएर चुप लागेर बस्नुपर्ने अवस्था छ। केही समय अगाडिको कुरा गर्दाखेरिमा सरकारी मानसिकता कस्तो छ भन्ने कुरामा एउटा उदाहरण दिन चाहन्छु। सूचना मागे एकजना सञ्चारकर्मीले, सूचना महिनौ बितिसक्यो सूचना दिँदैनन्, त्यसपछि यो सचिवजीलाई भन्नुहोस् न भनेर मुख्य सचिवलाई भन्न लगाए, अनि उहाँ मुख्य सचिवसँग गएर सर हामी त मैले दिन भइसक्यो सूचना नै पाएन भनिसकेपछि तपाईँको के भनाइ छ भनेर खिच्न खोज्दाखेरिमा हात धकला धकल र क्यामेरालाई धकलेर फाल्नु भएको घटना यहाँहरूले सुन्नु भएको छ। त्यसपछि नागरिक स्तरबाट एउटा छलफल गरेर अलिकति सहज बनाउने वातावरण त बन्यो तर सूचना दिने वातावरण अहिले पनि बनेन, यो खालको समस्या छ। सूचना माग्ने कुरा पनि अभियानकर्ताहरू पत्रकारहरूसम्म मात्रै जबरजस्ती आफैले जान्ने आफ्ना लागि आवश्यकताको हिसाबले अगाडि बढेको छ, आम नागरिकले सूचना माग्ने अवस्था अहिले पनि बनेको छैन। हामी त्यो कुरालाई अलिकति सहज बनाउनका लागि सूचनाको हकका लागि राष्ट्रिय सञ्जालले देशव्यापी रूपमा प्रत्येक पालिकामा हाम्रो युनिट बनाउने भनेर हामी लागिरहेका छौँ। हामी अधिकांश जिल्लामा हामीले शाखा गठन गरिसकेका छौँ। त्यो शाखाको हामी कसैलाई दुःख दिन कसैलाई अप्ठ्यारो पार्ने भन्दा पनि सूचना माग्ने सूचना लिने दिने पद्धतिको विकास गर्नका लागि हामी त्यसमा क्रियाशील छौँ। अहिलेको अवस्थामा हेर्दाखेरिमा समग्र अभियान कर्मी पनि समस्यामा छन्। बाहिरको मान्छेले जो आम जनताले सूचना माग्ने कुरामा त अहिलेसम्म कल्पनासम्म गर्न सकेका छैन।
एक्चुअली काशीराज सरकोमा जान चाहन्छु, यो सूचनाको हकले र नियमावलीले व्यवस्था गरेका स्वतः खुलासाका प्रावधानहरूलाई सार्वजनिक निकायहरूले बाध्यकारी रूपमा पालना गर्नुपर्ने ऐनको मान्यता हो, नियमावलीको मान्यता हो। तर सूचना अधिकारीहरूले समयमा नतोक्ने, स्वतः खुलासाको व्यवस्था नै नगर्ने, गरिसकेपछि सूचना माग्न जाने त अवस्था स्वतः आइहाल्छ। सूचना माग्न त्यति बेला जानुपर्छ जब स्वतः खुलासाको प्रावधान पूर्ण रूपमा कार्यान्वयन हुँदैन। जुन सार्वजनिक निकायहरूको यो मुख्य दायित्व हो स्वतः खुलासा गर्ने र सूचना अधिकारी तोकेर माग भएका बखत सूचना प्रवाह गर्ने, यो कुरामा आयोगले अग्र सक्रिय भूमिका खेलेर सार्वजनिक निकायहरूलाई अलिक पाएको कानुनी अधिकारको प्रयोग गरेर यसका लागि आदेश दिएर आदेश गरेन कार्यान्वयन गराउने सन्दर्भमा नै पहल गर्न सक्ने अवस्थाको कानुन छैन काशीराज दालज्यू हाम्रोमा?
संयोगले यो सूचनाको हक सम्बन्धी ऐन र त्यो नियमावली दुइटै बनाउने नेपाल सरकारले गठन गरेको समितिको संयोजक थिएँ म। हाम्रोको अहिलेको ऐन कानुनले सूचना सार्वजनिक निकायको परिभाषा पनि गरेका छ। सार्वजनिक निकायले देखाएका सूचनाहरू अध्यावधि गर्नुपर्छ। नागरिकले माग्न नआएका बखत पनि उनले प्रवाह गर्नुपर्छ भन्ने एकातर्फ खुला सरकारको अवधारणा, सूचना प्रवाहको सक्रियताको सिद्धान्त प्रोएक्टिभ डिस्क्लोजरको प्रिन्सिपललाई पनि अहिलेको ऐनले अहिलेको नियमले त्यो व्यवस्था गरेका छ। त्यसमा गरेको छ कि छैन भनेर हेर्नको निम्ति स्वतन्त्र आयोगको व्यवस्था गरे हो, सूचनाको आयोग सम्बन्धी स्वतन्त्र आयोगको व्यवस्था। त्यहाँ उनले दण्डात्मक पनि व्यवस्था गर्न सक्छ, उपचारात्मक व्यवस्था पनि गर्न सक्छ, प्रबन्धात्मक कुरा पनि गर्न सक्छ। तिनटै अधिकार यो चाहिँ राष्ट्रिय सूचना आयोगलाई दिएको हुनाले मलाई लाग्छ अघि आयुक्तले भन्नुभयो प्रारम्भमा कतिपय महत्त्वपूर्ण सूचनाहरू आयोगकै निर्णयबाट सडक आन्दोलनै नगरिकन पनि निर्णयबाट कार्यान्वयनमा आछन्। त्यसले आयोगले अलिकति सक्रियता आफ्नो भूमिका निर्वाह गर्न सक्यो भने गरि पनि राखेको छ। निरन्तर अगाडिदेखि हामी केही न केही नभएको होइन, अझ बढी सक्रियता निर्वाह गर्यो भने तपाईँले भन्नुभएको समस्याहरू चाहिँ सुल्टेर जान्छन्। म यति कुरा यो भने अहिले यो सूचनाको हकसँग सम्बन्धित कानुन मात्रै भएर हुँदैन। हामीले चाहेको व्यवस्था के हो भन्दाखेरि जनताले लोकतन्त्रको लाभ पाउनुपर्छ, प्रतिफल पाउनुपर्छ। लोकतन्त्रको लाभ र प्रतिफल जनताले पायो भने व्यवस्थाको स्वीकार्यता बढेर जान्छ भन्ने हुनाले त्यो सूचनाको हकलाई यसमा जोडिया हो। अब यति मात्र सूचनाको हकसँग सँगसँगै हामीले के ऐन कानुन के बनाउनु पर्छ अन्य मुलुकको सन्दर्भ ल्याउँदाखेरि भन्दाखेरि यो पब्लिक सर्भिस एक्ट भन्छ। कुन सार्वजनिक निकायको पदाधिकारीले कुन सेवा प्रवाह कुन काम कति दिनभित्र गर्नुपर्छ, गरेन भने उसलाई दण्डको व्यक्तिगत भागीदार हुन्छ भन्ने कानुन चाहिँ भारत लगायत कतिपय मुलुकहरूको प्रदेश प्रदेशले पनि बनाइसकेको सन्दर्भ छ। त्यो कानुन हामीले बनाउन सक्यौँ भने तपाईँले भन्नुभएको कुराको समस्या समाधान हुन्छ, नम्बर एक। दोस्रो, यो कार्य सम्पादन सम्बन्धी हाम्रो कहाँ ऐन छैन, कार्य सम्पादन सम्बन्धी छुट्टै ऐन बन्नुपर्छ, पर्फर्मेन्स एक्ट भनेर। त्यो एक्टले निकायको कुन पदाधिकारीले के काम गर्नुपर्ने जिम्मेवारी हुन्छ, त्यो जिम्मेवारी वहन गरेन भने व्यक्तिगत रूपमा उसले दायित्व निर्वाह गर्नुपर्छ। त्यसैले अघि पनि धेरै वक्ताहरूले के भन्नुभयो भन्दाखेरि दण्डहीनताको संस्कृतिको कारणले, जवाबदेहिता वहन गर्ने संस्कृतिको अभावले यी समस्याहरू चाहिँ चुनौतीहरू देखा परेका हुन्। स्वयं समस्या कानुनका समस्या होइनन् भनेर सबैको एउटै किसिमको हाम्रो चाहिँ दृष्टिकोण रहेको हुनाले यो कार्यान्वयन यो किन अहिलेसम्म यतिकामा केही न केही सकारात्मक पक्ष त भएको छ। अहिले किन भन्दाखेरि सूचना आयोग छ, त्यहाँबाट रिमेडी पाउन सकिन्छ, भएन भने सुप्रिम कोर्टबाट उपचार पाउन सकिन्छ, विभिन्न सङ्घ संस्थाहरूले प्रश्न उठाउन सक्छन्। त्यसैले केही न केही बाटाहरू त छन्, तर जुन किसिमको डिस्क्लोजरको जुन सिद्धान्त हो, जुन संयुक्त राष्ट्रसङ्घले त्योसँग सम्बन्धित आर्टिकल 19 तपाईँ जस्तै धेरै अभियन्ताहरूले विभिन्न किसिमको फोरमबाट निकालेका निष्कर्षहरू गाइडलाइनहरूले के भन्छन् भने अबको राज्य व्यवस्था चाहिँ खुला पारदर्शी संस्कृतिमा काम गर्ने हुनुपर्छ। म तपाईँलाई एउटा संस्मरण गराउँ, 1978 इन्डियामा मेनका गान्धी भर्सेस युनियन गभर्मेन्ट विपक्षी भएको मुद्दामा त्यतिखेरको न्यायाधीशले इलासमा बस्नु भएको थियो, कृष्ण अय्यर भन्नुहुन्थ्यो, उहाँले के भन्छ डेमोक्रेटिक मुलुकहरूमा यदि गोप्यतामा निर्णय गरिन्छ भने लोकतन्त्र समाप्त हुन्छ। त्यसैले सूचनाको हक नागरिकको नैसर्गिक अधिकार हो। संविधानमा विचार र अभिव्यक्तिको स्वतन्त्रता उल्लेख गरेको हुनाले स्वतः सूचनाको हक छ, यसतर्फ सरकार क्रियाशील हुनुपर्छ भनेर 1978 त्यत्रो लोकतान्त्रिक अभ्यास गरेको भारतमा सूचनाको हक कुण्ठित भइरहेको सन्दर्भमा अदालतकै फैसलाबाट त्यतिखेरै व्याख्या गरेको थियो भने अब अहिले विश्वमै के देखिन्छ तपाईँलाई म दृष्टान्तको रूपमा तीन चार इन्डिकेटरबाट हेरिन्छ। एउटा रुल अफ लको स्थिति कस्तो छ, करप्सनको चाहिँ अवस्था कस्तो छ, डेमोक्रेसीको कार्यान्वयनको अवस्था कस्तो छ भन्नेको कारणबाट यो सूचनाको हकलाई मापन गर्ने हुनाले अहिले 10 मुलुकहरू अग्र स्थानमा छन्। रुल अफ लको हिसाबले हेर्नुहोस्, गभर्नेन्सको हिसाबले हेर्नुहोस्, सूचना प्रवाहको हिसाबले हेर्नुहोस्, भ्रष्टाचारको रोकथाम नियन्त्रणको हिसाबले हेर्नुहोस्, ती मुलुकमा किन हुन सक्यो भन्दाखेरि एक किसिमको संस्कार, एक किसिमको पद्धति, एक किसिमको प्रणाली सार्वजनिक निकायमा भाषण उनीहरूको पर्फर्मेन्सबाट देखिन्छ। सूचना आयोगले तिनटै काग छ, अहिलेको ऐन कानुनमा त्यो दिया छ। यसको निम्ति हामीले केही ऐन कानुनहरू सूचनादाताको संरक्षण सम्बन्धी विशेष कानुन बनाउने, पर्फर्मेन्स सम्बन्धी विशेष कानुन बनाउने, पब्लिक सर्भिस सम्बन्धी विशेष कानुन बनाउने, जुन बेला हामी चाहिँ दादाजी हामीहरू यो कानुनको मसौदा गर्दै थियौँ त्यो बेला भारतमा यति उदार व्यवस्था भारतमा पनि थिएन। त्यो सूचनाको हकमा पार्टीहरू यो ऐनको दायराभित्र आउने कि नआउने भन्ने कुरा बडो विचारणीय प्रश्न त्यो छलफलमा थियो। हामीले नै त्यो छलफलबाट के पार्टीगत रूपमा सहमति गऱ्यौँ, सबै दलहरूसँग राखेर सहमति गऱ्यौँ भने गैर सरकारी सङ्घ संस्थाहरू पनि यसको दायराभित्र आउने, निजी क्षेत्र पनि यसको दायरामा आउने, राजनीतिक दलहरू पनि यसको दायरामा आउने, सार्वजनिक निकायको परिभाषाभित्र सरकारी संयन्त्र निकाय मात्रै होइन त्यो सरकारी निकाय बाहेक जनतासँग काम गर्ने निकायहरू यी पनि यसको दायरामा आउनुपर्छ भनेर हाम्रो कानुनले यदि नपुगेको कुनै कुरा रहेछ सूचना निकालेर पनि निकायको परिभाषाभित्र राख्न सक्ने भनेर उदार व्यवस्था गरेको सन्दर्भमा सरकारी निकाय त उदार हुनै पर्यो कानुनले, त्योसँग जोडेका अरू निकाय पनि हामी उदार हुन सकेन। अब किनभने अबको भ्रष्टाचारसँग सम्बन्धले के भन्छ भन्दाखेरि चाहे त्यो सरकारी होस् चाहे त्यो निजी क्षेत्र होस् त्यो दुइटै भ्रष्टाचारको कारवाहीको दायरामा आउनुपर्छ भनेर त्यसले भनेको कुरालाई हामीले आत्मसात गरेको, हामीले त्यसलाई अनुमतिको सन्दर्भमा अब यो सूचनाको हक भ्रष्टाचारको रोकथाम र नियन्त्रण गर्ने प्रयोजनको निम्ति होस्, असल शासनको निम्ति होस्, विधिको शासनको निम्ति होस्, त्यसको लाभ पुर्याउने प्रयोजनको निम्ति होस् आत्मसात गर्नुपर्छ। राष्ट्रिय सूचना आयोगले कतिसम्म गर्न सक्छ भन्ने जुन तपाईँको प्रश्न हो, दण्डात्मक काम, उपचारात्मक काम, प्रवर्तनमा काम गर्ने त्यो अधिकार छ, अनुगमन गर्ने। यही कारणले त्यहाँ ऐनमा के लेख्या भन्दाखेरि एकचोटि आयुक्तहरू भइसकेका व्यक्तिहरू अन्यत्र नियुक्ति गर्न किन चाहिँ गराइन सक्दैनन् भन्दाखेरि त्यसले सबै कारवाही गर्न सक्छ है, त्यस्तो किसिमको अधिकार सम्पन्न यो आयोग हो, इन्डिपेन्डेन्ट कमिसन हो। यो उप मानव अधिकार आयोगलाई हेर्नुहुन्छ भने उसले खालि रिपोर्ट मात्रै गर्न सक्छ, दण्डात्मक अधिकार राष्ट्रिय मानव अधिकारलाई छैन त्यो समय। तर यो सूचनाको आयोगलाई के अधिकार दिएको छ भने दण्डात्मक अधिकार पनि दिएको कारण चाहिँ त्यसले गर्न सक्छ। के अभ्यासहरू विगतमा राम्रो अभ्यासहरू भएको छन् यसलाई अन्य मुलुकको हामीलेबाट पनि केही लेसनहरू सिकेर हामीले पुरा गर्यौँ भनेदेखि तपाईँले उठाउनु भएको प्रश्नहरू निराकरण हुन्छन् भन्ने मलाई लाग्दछ।
म नागरिक समाजको भूमिकालाई यो सूचनाको हकको चुनौतीहरूलाई चिर्ने सन्दर्भमा के हुन्छ भनेर छलफललाई जोड्न चाहन्छु। तारानाथ दालज्यू, खास गरिकन सूचनाको हकको यी हामीले अहिले भनिएका यहाँ चर्चा भएका विभिन्न चुनौतीहरू आए, कार्यान्वयनका चुनौतीहरू मुख्यत, ती चुनौतीहरूको सामना गर्ने सन्दर्भमा यो वास्तवमा सरकारको एक्लै विषय त पक्कै होइन, नागरिक सरोकारको विषय हो, आम नागरिकको पनि सचेतना र जागरूकताको विषय पनि होला। सूचनाको हकको कार्यान्वयनका यी अघि हामीले उल्लेख गरिएका चुनौतीहरूलाई चिर्ने सन्दर्भमा नागरिक सङ्घ सङ्गठनहरूको भूमिका के हुन सक्छ र हामीले कसरी सरकार अथवा सूचना आयोगसँग हातेमालो गरेर हामीले जे उद्देश्य लिएको यो ऐनको त्यो उद्देश्य पुरा गर्ने कुरामा योगदान पुर्याउन सक्छौँ?
सूचनाको हकको कार्यान्वयन गर्नु भनेको एउटा खुला, पारदर्शी, उत्तरदायी लोकतान्त्रिक सरकारको र लोकतान्त्रिक शासन व्यवस्थाको सुनिश्चितता गर्नु हो। यसको अर्थ एउटा खुला सरकारलाई कार्यान्वयन गर्नु हो र त्यो दिशामा अगाडि बढ्नका लागि तपाईँले भने जस्तै नागरिक समाजको अहम भूमिका हुन्छ र नागरिक समाज शासन प्रणालीको सुधार र शासन प्रणालीको एउटा सुचारू सञ्चालनको साझेदार तत्त्व हो भन्ने कुराको महसुस राज्यबाट हुनुपर्छ। अहिले जुन किसिमले ओपन गभर्मेन्ट पार्टनरसिपको कन्सेप्टहरू आएको छ, शासन भनेको इलेक्टेड गभर्मेन्टको मात्रै विषय होइन, स्थायी कर्मचारी तन्त्रको मात्रै विषय होइन र शासन प्रणालीलाई निरन्तर सुधार गर्ने कुरा नागरिक समाजसँगको साझेदारी र त्यसको पनि एउटा रचनात्मक र सृजनशील साझेदारीको वातावरण सुनिश्चित गरेर हुन्छ भनेर भनिन्छ। त्यसलाई मान्ने हो भने सूचनाको हकको सन्दर्भमा नागरिक समाजको भूमिका सशक्त साझेदारको रूपमा हुनुपर्दछ। तर हामीले त्यस किसिमले नागरिक समाजलाई स्पेस पनि दिएका छैनौँ र नागरिक समाजले पनि शासन व्यवस्थाको एउटा राम्रो सुधारको डिमान्ड गर्ने भूमिकामा प्रभावकारी भूमिका खेल्न सकेको छैन। किनभने हामी कहाँ पोलिटिकल प्रोसेस गम्भीर थियो, संविधान बनाउनु थियो, शान्ति कायम गर्नु थियो। जति बेला सूचनाको हक सम्बन्धी कानुन आयो त्यो बेलामा तमाम नेपालका नागरिक समाजको अथवा आम नेपालीको सरोकारको पहिलो विषय शान्तिको स्थापना थियो। त्यसपछि संविधान सभाको सफलताको कुरा थियो, नयाँ संविधान निर्माणको थियो। त्यसैले अहिले आएर परिवेश चेन्ज भएको छ र केही वर्ष यता अब सुशासनको माग सबभन्दा प्रमुख जनचासोको र नागरिक समाजको पनि प्रमुख प्राथमिकताको विषय भएको छ। तर हामीले त्यो सुशासनलाई सुनिश्चित गर्न त्यसका लागि गरिनुपर्ने नीतिगत सुधार, व्यवहारगत सुधार र त्यसका लागि बन्नुपर्ने आवश्यक संयन्त्रहरूको निर्माण र त्यस किसिमको एउटा साझेदारीको संस्कृति प्रवर्धन गर्ने सन्दर्भमा जुन भूमिका नागरिक समाजबाट हुनुपर्छ त्यसमा पनि कमी भएको छ। त्यो कुरामा हामीले बढोत्तरी दिनु छ। जस्तो भर्खरै चुनौतीको कुरा गर्दाखेरि काँसीराज दाईले भन्नुभयो केही नीतिगत सुधारहरूका आवश्यकता थियो। राइट टु इन्फर्मेसन ल आफै एउटा टापुको रूपमा त्यो कार्यान्वयन हुँदैन थियो। हामीले त्यति बेलै जति बेला यसको ऐनको मस्यौदा गर्दै थियौँ त्यो बेलामै हामीले भनेका थियौँ व्यक्तिको गोपनीयताको हक सम्बन्धी ऐन निर्माण हुनुपर्दछ र त्यो हाम्रै कार्यदललाई मस्यौदा गर्ने जिम्मेदारी पनि दिएको थियो। तर त्यति बेलाको पछिल्लो सरकारले त्यसमा त्यति धेरै चासो नदिएको हुनाले त्यो काम त्यति बेला थाँतिरह्यो। अहिले त मुलुकमा व्यक्तिगत गोपनीयताको हक सम्बन्धी कानुन बनेको छ। व्यक्तिगत गोपनीयताको कानुनसँगका केही चुनौतीहरू छन्, त्यसमा अहिले हामी नजाउँ। तर केही अरू कानुनी सुधारहरू पनि हुनुपर्ने थियो। राइट टु इन्फर्मेसन फ्रेन्डली लहरूमा सुधार हुनुपर्ने, किनभने हाम्रा परम्परागत कानुनहरू र कतिपय नयाँ कानुनहरू पनि सूचनाको पारदर्शिता सम्बन्धमा चाहिँ बाधक किसिमका कानुनहरू छन्। ती गोप्यताको संस्कृतिबाट आएका कानुन छन्। जुन किसिमले एउटा ओभरवेल्मिङ रूपमा कानुनहरूमा रिफर्म हुनुपर्थ्यो, सुधार हुनुपर्थ्यो, त्यो हुन सकेका छैन। जस्तो उदाहरणको लागि कुरा गरौँ, आज नै अमेरिकाको राष्ट्रपति ट्रम्पको इन्कम ट्याक्सको कुराहरू आयो। हामी कहाँ पनि ट्याक्ससँग रिलेटेड कुरा जुन भ्याटको इस्युमा हाम्रो आयोगले एउटा गोल्डन व्याख्या गर्यो, तर अहिले पनि हामीले चाहिँ कर सम्बन्धी हाम्रा ऐनहरू फर्केर हेऱ्यो भने त्यसले कहीँ पनि करसँग जोडिएका सूचनाहरू पारदर्शी हुनलाई रोक्छ। निजामती ऐनहरूको कुरा गरौँ, अरू हाम्रा शासकीय ऐनहरूको कुरा गरौँ, तिनमा सुधार हुन सकेको छैन। नयाँ ऐनहरू जस्तो व्हिसिल ब्लोअर प्रोटेक्सन एक्टको कुरा, सार्वजनिक सेवा प्रवाहको सुनिश्चितताको कुरा, पर्फर्मेन्स एक्टको कुरा, करको सुधारको सुशासन ऐनलाई नै तपाईँको नयाँ बनाउने कुरा, अभिलेख र डेटा अर्काइभिङ र ओपन डेटालाई ऐनको रूपमा ल्याउने कुरा, र अर्को सबैभन्दा ठुलो कुरो चाहिँ राइट टु इन्फर्मेसनको इफेक्टिभ कार्यान्वयनको लागि चुनौती विश्वभरि नै के देखिएको छ भने सम्पत्तिको घोषणा सम्बन्धी कानुनको अभाव। हाम्रो देशमा अहिलेसम्म एसेट डिस्क्लोजर सम्बन्धी कानुनी व्यवस्था छैन। भ्रष्टाचार निवारण सम्बन्धी ऐनले सतर्कता केन्द्रलाई केही दायित्वहरू दिए पनि त्यस सम्बन्धी स्पष्ट कानुनी अवस्थाहरू छन्। यी सबै कानुनी सुधारहरू गर्नुपर्ने चुनौतीहरूमा पनि नागरिक समाजले वकालत गर्ने, त्यसका लागि सरकारलाई घचघच्याउने, दबाब दिने, वैकल्पिक कानुनहरूको निर्माण गर्ने नीतिगत सुधारतर्फ र कार्यान्वयनतर्फ मैले अघि नै भने सुशासनलाई एउटा प्रायोरिटीको टप एजेन्डा बनाएर त्यसमा काम गर्ने, र तेस्रो कुरा भनेको चाहिँ नागरिक समाजले एउटा अहिले पनि अघि नै उमेशजीले भन्नुभयो कि आम नागरिक सूचना माग्ने अवस्थामै छैनन्, अहिले पनि बिचमा उनीहरूलाई सहयोग चाहिएको छ। सूचनाको हकको महत्त्वबारे उनीहरूलाई जागृत गराउनु छ र सूचना खोज्न उत्प्रेरित गर्नु छ र सूचना खोज्दा आउने थ्रेटहरूबाट बचाउनु छ। हामी थ्रेटको चर्चा गरेका छैनौँ। सूचना माग्दा असुरक्षाको अवस्थाहरू हुन्छ, धम्कीको अवस्थाहरू हुन्छ, डरको अवस्थाहरू हुन्छ, त्यसबाट चाहिँ उनीहरूलाई बचाउ गर्ने र उनीहरूलाई त्यसमा सहजीकरण गरिदिने भूमिकामा पनि नागरिक समाज लाग्नुपर्छ। र नागरिक समाजले सुशासन सुशासन भनेर त्यसलाई सिङ्गल एजेन्डाको रूपमा राखेर हुन्न। सुशासनको पहिलो आधार भनेकै सूचनाको हकको कार्यान्वयन हो। त्यसले सूचनाको हकको कार्यान्वयनको मुद्दालाई प्रमुख रूपमा ल्याउनुपर्छ। म पछिल्लो उदाहरण तपाईँलाई नागरिक समाजको भूमिका कहाँनिर हुनुपर्छ भन्ने कुरामा यहाँ ल्याउन चाहन्छु भने जस्तो अहिले COVID-19 व्यवस्थापनका लागि सरकारले गरेका सार्वजनिक वित्तको जुन खर्च छ त्यो सार्वजनिक वित्तको खर्चको बारेमा जुन इनफ इज इनफको आन्दोलन भयो, अनसनहरू बसिए कतिपय अभियन्ताहरू, उहाँहरूले चाहिँ खर्चको पारदर्शिताका मुद्दाहरू उठाउनु भयो। तर त्यो किसिमको एउटा एन्टी करप्सन अथवा पब्लिक सर्भिस डेलिभरीमा इफेक्टिभनेस या स्वास्थ्य हकको चाहिँ उचित कार्यान्वयनको आवाज उठाउने कतिपय नागरिक समाजका अभियन्ताहरूलाई पनि यस्ता कुराहरू पब्लिक डिमान्डको मात्रै कुरा होइन,
लिगल्ली पनि डिमान्ड गर्न सकिन्छ, सूचनाको हक प्रयोग गरेर पनि यस्ता उहाँहरूले चाहेका सूचनाहरू लिन सकिन्छ भन्ने कुराको ज्ञान थिएन, जसमा त्यसमा हामीले केही फेसिलिएट गर्यौँ र ती अभियन्ताहरू जो अनसन बस्ने अभियन्ताहरू हुनुहुन्थ्यो उहाँहरूले अर्थ मन्त्रालयमा सूचनाको हकको प्रयोग गरेर अहिले डेटा र जानकारीहरू लिनुभएको छ, स्वास्थ्य मन्त्रालयबाट लिनुभएको छ भने यस किसिमले सामाजिक आन्दोलनहरूलाई पनि सूचनाको हकसँग जोड्नु पर्यो, भ्रष्टाचार विरोधी आन्दोलनहरूलाई पनि सूचनाको हकसँग जोड्नु पर्यो, नागरिकको सशक्तिकरण र सहभागिताको विषयलाई पनि यससँग जोड्नु पर्यो, सिटिजन इङ्गेजमेन्टको नागरिक सहभागिताको हामी कुरा गर्छौँ, सहभागितामूलक लोकतन्त्रको कुरा गर्छौँ, इन्क्लुसिभ डेमोक्रेसीको कुरा गर्छौँ, तर त्यहाँनिर राइट टु इन्फर्मेसनको औजारलाई बिर्स्यौँ भने नागरिक समाज या सामाजिक आन्दोलनहरू प्रभावकारी हुन सक्दैनन्। त्यसैले यी सबै मुभमेन्टहरूमा एउटा क्रस कटिङ औजारको रूपमा सूचनाको हकलाई प्रयोग र यसलाई प्रयोग गरेर यसको चाहिँ माध्यमद्वारा हामीले यसलाई परिणाममुखी बनाउन सक्छौँ, त्यसमा नागरिक समाजको अझै बढी सक्रिय भूमिका चाहिँ आवश्यक छ।
यही सन्दर्भलाई जोडेर सूचना आयोगमा पहिलो कार्यकालमा आयुक्तको भूमिका निर्वाह गर्नुभएका सविता भण्डारीजी हुनुहुन्छ, म उहाँसँग जान चाहन्छु। धेरै साथीहरूको गुनासो आइरहेछ कि आयोग डिफेन्सिभ भयो, आयोग रक्षात्मक हिसाबले गयो, प्रोएक्टिभ भूमिका अग्र सक्रिय भूमिका ऐनले दिएको आयोगले अलिक खेल्न नसकेको भन्ने, त्यसैले आयोगले चाहिँ त्यो एउटा अग्र सक्रिय भूमिका खेल्ने सन्दर्भमा के गर्नु पर्छ अथवा के गर्नु पर्थ्यो, तपाईँले कसरी अघि बढ्नु भएको थियो त्यो आफ्नो समयमा त्यो पनि राखिदिनु होला, नागरिक समाज र सङ्घ संस्थाहरूसँगको सहकार्य कसरी अगाडि बढाउनु भएको थियो अलिकति त्यो कुरा पनि प्रस्ट्याइदिनु न।
आयोगमा जब हामी आयौँ नि, त्यहाँ आउँदाखेरि यही त सुझावहरू मागिया थियो, आयोगले पनि सुझाव दियो, तर त्यो सुझावहरू वास्तवमा त्यो नियममा त्यति समेटेर आएको अवस्था थिएन। अनि हामी आयोगमा आइसकेपछि हामी के सोच्यौँ भन्दाखेरि, यही त आयो तर मान्छेलाई यो सूचनाको हक के हो भन्ने कुरा जब थाहै छैन भने कसरी सूचना माग्लान् त। त्यसैले आयोगले अब चाहिँ के गर्नु पर्यो भन्दाखेरि एउटा अभियन्ताको पनि रूपमा चाहिँ आयोग जानुपर्छ भन्ने हामीले राख्यौँ। र हामीले के गर्यौँ भन्दाखेरि हामी आफै पूर्वदेखि पश्चिमसम्म गयौँ र हामीले यो सूचनाको हक भनेको यस्तो हो र सूचनाको हक चाहिँ नागरिकलाई बलियो बनाउनको लागि र सरकारी निकायलाई उत्तरदायी र जवाफदेही बनाउनको लागि आएको हो भन्ने कुराहरू हामीले आफैले पनि प्रचार गर्दै गयौँ। र त्यसपछि त्यस क्रममा हामीसँग पछि पत्रकार महासङ्घका अध्यक्ष धर्मेन्द्रजी हुनुहुन्थ्यो र उहाँको टोलीले पोषणजी त्यसपछि गोविन्दजी उहाँहरूले के गर्नुभयो भन्दाखेरि होइन हामी पनि सूचनाको हकसँगै हामी पनि हातमालो गरेर जाउँ भनिकन गएपछि उहाँहरूसँग हामीले जिल्लामा अन्तर्क्रियाहरू राख्यौँ। किन भन्दाखेरि हामीलाई के लाग्यो भन्दाखेरि जबसम्म नागरिक सूचनाको हकप्रति सचेत हुँदैन, जब मैले मागेका सूचनाहरू मैले पाउन सक्छौँ र यो सूचनाको हकले म आफूलाई बलियो बनाउन सक्छु भन्ने कुराहरू उहाँले बुझ्नुहुन्न, तब सूचनाको हकको कुनै अर्थ रहँदैन भनिकन हामी त्यसरी गएका अवस्थाहरू थियो। र मलाई लाग्छ त्यस बेला हामी तरवटै जिल्लाहरूमा गएर हामीले सूचनाको हकको प्रचार प्रसारहरू गरेका थियौँ। र त्यसमा मलाई के लाग्छ भन्दाखेरि त्यस बेला हाम्रो पालामा सुरुवाती दिन थियो, धेरै निवेदनहरू परेका थिएनन्, तर हामीले जति पनि निर्णय गरेका छौँ त्यो निर्णयहरू आज अहिले सर्वोच्च अदालतले त्यही निर्णयहरूलाई नै सदर गरेको अवस्थाहरू मैले देखिराखेकै छु। त्यो लोकसेवा आयोगसँग सम्बन्धित किन नहोस् अथवा टेलिकमसँगको मुद्दामै किन नहोस् अथवा त्रिभुवन विश्वविद्यालयकै मुद्दासँग किन नहोस्, आयोगले जुन निर्णय गर्यो त्यो निर्णयलाई सर्वोच्च अदालतले समेत आज चाहिँ त्यही निर्णयको आधारमा चाहिँ फैसलाहरू गरेको अवस्थाहरू छ। र मलाई यो कुराहरू गरिरहँदाखेरि मलाई अहिले पनि के लाग्छ भन्दाखेरि सुरुवाती दिनमा जब हामीले एकजना विद्यार्थीले हामीसँग उत्तर पुस्तिकाको सूचना पाऊँ भनेर आउनु भएको थियो, त्यस बेला त्रिभुवन विश्वविद्यालयलाई हामीले पत्र लेखेका थियौँ कि तपाईँले यो सूचना उपलब्ध गराइदिनुहोस् भनेर। अनि उहाँहरूले के भनेर आउनुभयो भनेर भन्दाखेरि हाम्रो त्रिवि एनलिगको र नियमले यसो गर्दाखेरि यो सूचना दिनु पर्दैन भन्ने जवाफ दिनुभयो। त्यसपछि हामीले त्यो त्रिवि एन र नियमहरू खोतल्न थाल्यौँ। वास्तवमा हेर्ने हो भने त्यो ठाउँहरूमा त दिन नपर्दैन भनेर लेखेको अवस्थाहरू थियो। अब त्यो हो भने त सूचनाको हकको त कुनै अर्थै रहेन। अनि त्यसपछि हामीले के सोच्यौँ भन्दाखेरि हामी अरू एन होइन, हामी सूचनाको हकद्वारा स्थापित निकाय भएको हुनाले हामीले हेर्ने भनेको सूचनाको हक मात्र हेर्ने हो भन्ने हामीले एउटा हाम्रो चाहिँ मार्ग निर्देशन गर्यौँ हामीले आफैलाई। र हामीले के भन्यो भने हामी अरू एन हेर्दैनौँ, सूचनाको हकले कुन सूचना दिनु भनेको छ अथवा कस्ता सूचना चाहिँ प्रवाह गर्नु हुँदैन भनेको छ त्यो बाहेक अरू सम्पूर्ण सूचनाहरू, सूचनाको हकले रोकेको सूचना बाहेक अरू सम्पूर्ण सूचना चाहिँ दिनुपर्ने सूचनाभित्र पर्छ भनिकन हामीले भन्यौँ। त्यसैले मैले यहाँहरूलाई भन्न गए, जस्तै उत्तर पुस्तिकाको सम्बन्धमा त्रिभुवन विश्वविद्यालयको एन र नियमले गोप्य राख्नु भनेको सूचना पनि हामीले देऊ भनेर आदेश गर्यौँ र पछि त्यसलाई सर्वोच्च अदालतले दिनुपर्छ भन्यो। भनेपछि मलाई के लाग्छ भन्दाखेरि अघि मैले ताराजीको पनि कुरा सुनेँ, कि वास्तवमा अहिले पनि धेरै ऐनहरूमा संशोधन गर्नुपर्ने छ भनेर, तर वास्तवमा त्यो हामी सूचनाको हकमा यदि आयोगले एउटा चाहिँ साँच्चीकै भूमिका राम्रो भूमिका खेल्ने हो भने पछि गएर यी कुराहरू आउँदो रहेछ। किन भन्दाखेरि अहिले भ्याटकै सम्बन्धमा पनि सर्वोच्च अदालतले चाहिँ फैसला गरिसकेको अवस्था छ, त्यो पनि आय हाम्रै पालामा भएको थियो र त्यसमा पनि जुन आयोगले आदेश गरेको थियो त्यही आधारमा चाहिँ फैसलाहरू भएकाहरू छन्। त्यसैले मलाई के लाग्छ भने अलिकति जतिसुकै ठुलो भूमिका खेले पनि आयोगले नै भूमिका खेल्नुपर्ने अवस्थाहरू हो। आयोगले भूमिका खेल्यो भने त्यसलाई सर्वोच्च अदालतले समेत व्याख्या गर्न सक्ने अवस्थाहरू छ। त्यसैले सूचनाको हकको सम्बन्धमा दफा तीन अनुसार चाहिँ प्रवाह गर्न नपर्ने सूचना बाहेक अरू सम्पूर्ण सूचनाहरू चाहिँ प्रवाह गर्नुपर्छ भन्ने कुराहरू गर्नुपर्ने अवस्थाहरू हो। र जहाँसम्म मलाई नागरिक अभियान र नागरिक अभियन्ताका कुराहरू आए, त्यस बेला हामीले ताराजी नै हुनुहुन्छ हामीलाई वास्तव म उहाँलाई धन्यवाद पनि दिन्छु। हामीले जति पनि ठुल्ठुला निर्णयहरू गरेका थियौँ त्यसमा सूचना माग्ने ताराजी नै हो। त्यो आयल निगमको सूचना किन नहोस्, असत संसद सचिवालयसँगको सूचना किन नहोस्, अथवा नक्कली भ्याट बिल प्रकरणका सूचना किन नहुन्, यी सम्पूर्ण सूचनाहरू तारानाथ दाहाल उहाँले नै माग्नु भएको सूचनाहरू हो। र तर के भयो भन्दाखेरि उहाँले जुन चाहिँ निवेदनहरू दिनुभयो उहाँले निवेदन दिएको आधारमा हामीले हामीलाई निर्णय गर्न सजिलो पनि भयो, किनभने ती सूचनाहरू पनि अत्यावश्यक सूचनाहरू थिए र त्यसलाई लुकाउनु पर्ने कुनै अवस्था पनि थिएन। त्यसै गरिकन हामीले कपिल वस्तुको त्यो मल्लिकाएको घटनाको सम्बन्धको सूचना पनि माग गर्दाखेरि हामीलाई त्यो सूचनाहरू दिनै मान्य थिएनन्। तर पछि हामीले मुख्य सचिवलाई अथवा सचिवलाई नै दफा 32 जुन कारवाही गर्छु भनेर पत्र पठाएर हामीले ती सूचनाहरू हेरेको अवस्थाहरू छ। त्यसैले म आयोगमा छँदाखेरि मैले कहिले पनि ऐन र नियमले मलाई चाहिँ निरीह बनायो अथवा मैले ऐन र नियम चाहिँ मेरो लागि अप्ठ्यारो बन्यो भनेर मैले हामीले सोचेनौँ। हामीले के भन्यो होइन, ऐन र नियम एकदम पर्फेक्ट छ, ऐन र नियमलाई यदि हामीले गर्छौँ भन्यो भने हामीले गर्न सक्छौँ भनेर हामी गएको अवस्थाहरू हो। र नागरिक अभियन्ताहरूको कुराहरू गर्दाखेरि पनि मलाई त्यही बेला पनि हामीले हाम्रै एउटा चाहिँ आयोगकै सहकार्यमा पनि हामीले चाहिँ के छ भन्दाखेरि एउटा युनिट नै पनि हामीले हाम्रो आयोगमा स्थापना गरेका थियौँ। बाहिरका मानिसहरू यदि कोही आउँछ र आयोगमा उसले निवेदन लेख्न सकेन भने ऊ फेरि त्यो भौतारिएर अरू ठाउँ नजाओस्, बरू आयोगमै एउटा एनजिओहरू नै आउनु भएको थियो, एउटा युनिट बनाइदिउँ कि उहाँहरू त्यहीँ गएर पनि एउटा सहकार्यमा आयोगकै सहकार्यमा हामीले यस्ता निवेदनहरू लेख्न नआउनेहरूको लागि निवेदन लेख्ने ठाउँहरू पनि बनाइदिएका थियौँ। त्यसले गर्दाखेरि पनि के थियो भन्दाखेरि उहाँहरू सजिलैसँग आयोगमा आउनुहुन्थ्यो, आयोगमै तलतिर अफिस थियो र त्यहीँ बसेर उहाँहरूले निवेदन दिएर निवेदन परे अवस्थाहरू छ। त्यसैले हाम्रो प्रयास जहिले पनि के रह्यो भन्दाखेरि कि धेरै जसो सूचनाहरू सरकारी निकायमै हुन्छ र सरकारी निकायसँग सूचना लिनका लागि हामीले नागरिक समाजलाई गुहार्नै पर्छ र नागरिक समाजलाई चाहिँ जबसम्म नागरिक समाज चाहिँ सूचनाको हकको सम्बन्धमा बलियो हुँदैन तबसम्म नागरिकको सूचना पाउने हक बलियो हुन सक्दैन भन्ने कुरालाई हामीले जहिले पनि ध्यानमा राख्यौँ। त्यसैले गर्दाखेरि म गर्वका साथ भन्छु मैले त्यस बेला हामीले पटक पटक ताराजी हाम्रो काशीराजीहरू उहाँहरूलाई पनि हामीले हाम्रो हरेक कार्य धेरै जसो कार्यक्रमहरूमा हामीले नियमकै पनि कुनै विषयमा अथवा विनियमहरू नै बनाउँदाखेरि पनि हामीले उहाँहरूलाई बोलाएर पटक पटक सल्लाहहरू गरेको अवस्थाहरू छ। त्यसैले मलाई अहिले पनि के लाग्छ भन्दाखेरि यदि नागरिक समाजलाई छोडेर आयोग अघि बढ्छु भन्छ भने सूचनाको हकको चाहिँ जुन अभियानमा हामी लागेका छौँ त्यो अभियान पुरा हुन सक्दैन। आयोगले यदि वास्तवमा प्रोएक्टिभ किसिमले सूचनाको भूमिका खेल्नुपर्छ र मलाई हामीले त्यस बेला पनि सुरुमै पनि किनभने वास्तवमा जुन बेला हामी आएका थियौँ त्यो बेला वास्तवमा एउटा एकदमै अन्यलताको स्थिति थियो, हामीलाई पनि थाहा थिएन यो सूचनाको हक भने के हो भनेर। तर त्यस बेला पनि हामीले हेर्नुहुन्छ भने जस्तै डक्टरले प्रिस्क्रिप्सन लेख्दाखेरि बुझिने अक्षरमा लेखिदिनुपर्छ भनेर भनेका थियौँ। त्यस बेला लोड सेडिङका कुराहरू थिए, हामीले विद्युत विभागलाई हामीले पत्र पठायौँ आफैले लोड सेडिङ कति बजे हुन्छ के हुन्छ भन्ने सूचनाहरू तिमीले देऊ भनेर हामीले यसरी प्रोएक्टिभ किसिमले पनि हामीले कामहरू गरेका थियौँ। त्यसैले मलाई के लाग्छ भन्दाखेरि आयोगले सबै ठाउँमा सूचना माग्ने मात्र होइन, आफैले आयोगले पनि कहीँ देखाएको छ भने सूचनाहरू दिलाउन प्रयास गर्नुपर्छ। कहिले कुनै पत्रिकामा कुनै कुरा आएका किन नहुन् अथवा कतैबाट किन आयो त्यस्ता कुराहरूमा आयोग आफैले पनि लाग्नुपर्छ भनेका छौँ। ल अब मलाई जहाँसम्म लाग्छ आयोगले त्यो काम पक्कै पनि गर्छ होला। र अर्को कुरो के छ भन्दाखेरि आफैले प्रकाशन गर्ने सूचना वास्तव त्यो सबभन्दा ठुलो चाहिँ अहिले चुनौतीको रूपमा रहेको छ। यदि आफैले प्रकाशन गर्ने सूचना सबैले स्वतः प्रकाशन गरिदिने हो भने आधा सूचनाका कुराहरू सकिन्छन् होइन, धेरै सूचनाहरू त्यसबाट नै प्राप्त हुने हुनाले यो यत्रो झन्झटिलो कामहरू गर्नै पर्दैन। तर मलाई थाहा छैन किन हामी अरू निकाय त नभनौँ धेरै जस्तो सूचनाहरू सरकारी निकायसँगै माग्ने हुनाले सरकारी निकायहरू स्वतः प्रकाशन गर्ने कुरामा किन हेलचेक्राई गरिराखेका छ अथवा स्वतः प्रकाशन गर्ने कुरामा किन सोचिराखेका छैनन् भन्ने कुरा चाहिँ हाम्रो लागि एउटा चुनौती नै हो वास्तवमा। उनीहरूले यो स्वतः प्रकाशन गर्ने सूचना गरिदियो भने स्वतः प्रकाशन गरिदियो भने धेरै सूचनाहरू त्यसले कभर गरिदिन्छ, उहाँहरूलाई यो सूचना दिने झन्झट पनि हुँदैन। जबसम्म आयोग र नागरिक समाजसँग हिँड्दैन तबसम्म चाहिँ वास्तवमा यो सूचनाको हकको एउटा जुन जागरण ल्याउँछौँ सबैलाई सूचनामा पहुँच्छ भन्ने कुरा जुन ऐनले मकसद राखेको छ त्यो पुरा हुन सक्दैन। त्यसैले त्यसतर्फ चाहिँ आयोगले कसरी नागरिक समाजलाई सकेसम्म चाहिँ समावेश गर्ने भन्ने कुरामा अलिक सोचिदियोस् भनेर म अनुरोध पनि गर्छु।
अब काशीराज दालज्यूलाई म के कुरा सोध्न चाहन्छु भने यहाँले विभिन्न समयमा प्रशासन सुधारका लागि विभिन्न समयमा भूमिका निर्वाह गर्नुभयो र यो पछिल्लो चोटि मलाई याद भएसम्म उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको अध्यक्ष नै भएर यहाँले काम गरेर प्रतिवेदन बुझाएको पनि मलाई लाग्छ झन् एक वर्षै हुन आँटिसक्यो होला। त्यो सन्दर्भमा यहाँले के देख्नुभयो किनभने कर्मचारी तन्त्र प्रशासन यन्त्रले सूचनाको हकको कार्यान्वयनलाई मूल मुद्दा नबनाएसम्म त यसमा त परिवर्तन आउने रहन्छ भन्ने त हामीले अहिले गरेका छलफलबाटै प्रष्ट भइसक्यो। यहाँलाई के लाग्छ यहाँ नेपालको सार्वजनिक निकाय अथवा सरकारी निकाय नै भनौँ जसले ठुलो हिस्सा गर्छ सार्वजनिक निकायको ती निकायहरू त्यो आपूर्तिकर्ता पक्ष चाहिँ त्यहाँको कर्मचारी तन्त्र सूचनाको हकप्रति उदार छैन आफ्नो कुरा राखिदिन अनुरोध गर्छु।
सबभन्दा पहिले त मैले उमेरजीले के भन्नुभयो भन्दाखेरि यो पालिका तहले पनि सूचना प्रवाह गरेन बडो अप्ठ्यारो स्थिति छ भनेर बडो उहाँले फिल्ड लेभलको आफ्नो अनुभव राख्नुभयो। त्यसले मलाई कता कता के घचघचायो भने हिजो मात्रै तपाईँले एक वर्ष अगाडिको मात्रै होइन असोज 11 गते यो प्रशासनको प्रतिवेदन मैले प्रस्तुत गरिरहेको छु सरकार समक्ष। त्यसमा खास गरिकन अहिलेको यो COVID-19 अहिलेको जुन कोरोनाको प्रभावले मुलुकको अर्थतन्त्र मात्र होइन सामाजिक जनजीवन लगायतका हरेक क्षेत्रमा प्रभाव पाइराखेको हुनाले यसमा नागरिक समाजलाई सामाजिक शक्तिको रूपमा रहेका सङ्घ संस्थाहरूलाई कसरी जनताको सशक्तिकरण गर्न र सही सूचना दिन प्रयोग गर्न सकिन्छ त भन्ने सम्बन्धमा पनि केही बुदाहरू राखेर सुझाव दिएको सन्दर्भ छ। त्यसमा हामीले के कुरा गरेका छौँ हिजकै मात्रै प्रतिवेदनमा भने वडा तहमा अहिले पालिकाको तहमा मात्रै होइन पालिकाको पनि तल्लो इकाइ वडा तहमा पनि नागरिकलाई यथार्थ सूचना यो अहिलेको जुन किसिमको जुन महामारी छ विभिन्न किसिमका भ्रामक समाचारहरूले कहिले काहीँ कुन सूचना ठिक हो कुन बेठिक हो भन्ने कुरा नागरिकको तहमा बुझ्न पनि गाह्रो भइरहेको हुनाले त्यस्तो किसिमको सूचनाहरू होइन यथार्थ सूचना वस्तुपरक सूचना आधिकारिक तहबाट सूचना प्रवाह गर्ने किसिमको चाहिँ पद्धतिको विकास गर्नुपर्छ। यसको निम्ति वडालाई फोकल पोइन्ट वडा तहमा राख्ने र नागरिक समाजका व्यक्तिहरूलाई सहभागी हुने सहकार्य गर्ने वातावरण तयार गर्ने भन्ने कुराको सुझाव पनि हिजो राखेको हुनाले उमेरजीलाई म के आग्रह गर्न चाहन्छु भने उहाँले बडो करेक्ट नै भन्नुभयो पालिकाको तहमा आफ्नै अहिलेको यो समस्या छ भन्नुभयो। अब पालिकाहरू स्थानीय तहले मात्र होइन स्थानीय तह होस् सार्वजनिक निकायका अन्य निकायहरू हुन् यी सबैले सूचना प्रवाह गर्न सक्रियता गर्नुपर्छ र हामीले त्यहाँ एउटा समन्वय सहकार्य गर्ने संयन्त्र पनि बन्नु पर्यो आधिकारिक सूचना प्रवाह गर्नु पर्यो। त्यसमा पनि विपदको बेलामा सङ्कटको बेलामा एउटा अन्तर्राष्ट्रिय अनुभव पनि के रहेछ भने यो भुटानको संविधानमै के लेखाएर छ भने राज्यलाई सङ्कट परेको बेला विपदको समाधान गर्नको बेलामा त सत्ता पक्ष र प्रतिपक्ष भन्ने दलीय दृष्टिकोण हुँदैन भनेर संविधानमै लेखाएर छ। संविधानमै के लेखिएको छ भन्दाखेरि अपोजिसन पार्टी होस् रुलिङ पार्टी हो विपदको बेलामा त्यसलाई नियन्त्रण गर्नको निम्ति एक भएर अगाडि बढ्नुपर्छ भन्ने कुरा अहिले नयाँ बनाएका संविधानहरूमै त्यो लेख्ने प्रारम्भ भएको हुनाले हाम्रो कन्टेक्स्टमा पनि हामीले नागरिक समाजको तहमा स्थानीय तहमा हरेक निकायको तहमा हामीले के गर्नुपर्छ भने एउटा सहकार्यको संस्कृति निर्माण गर्नको लागि त्यो वातावरण तयार गर्ने गरी सूचना प्रवाह गर्नुपर्छ। यो हुन सक्यो भने सही सूचना प्रवाह हुन्छ त्यसमा सत्ता पक्ष के प्रतिपक्ष के नागरिक समाज के अहिले हाम्रो यो जुन यो किसिमको जुन समस्या छ यसलाई समाधान गर्नको लागि हामी एउटै कित्तामा उभिएर अगाडि बढ्नुपर्छ भन्ने एउटा हाम्रो सुझाव हो। जहाँसम्म तपाईँको प्रश्न के थियो भन्दाखेरि त्यो पटक पटकको प्रतिवेदनहरूमा नागरिक किन जनमुखी प्रशासन हुन सकेन भन्ने जुन प्रश्न हो अहिले लोकतन्त्रको अभ्यास गरेका विभिन्न मुलुकहरूमा अध्ययन गर्दाखेरि के देखिन्छ भन्दाखेरि कर्पोरेटोक्रेसी भन्छ क्या कर्पोरेसन जस्तो हुँदो रहेछ केही व्यक्तिहरूले मात्रै त्यसमा हालिमाली गर्ने लोकतन्त्रको चाहिँ लाभ लिने खालको चाहिँ अभ्यासहरू कतिपय मुलुकहरूमा देखियो। त्यसले के भन्छ क्राइसिस लोकतन्त्रमा किन क्राइसिस आउँछ भन्दा जब जनताको सहभागिता हुँदैन जब राजनीतिक नेतृत्वमा र प्रशासनिक तहमा दुइटैको सहकार्यबाट सुशासनका मान्यताहरूलाई नतिजामुखी प्रशासनमा चाहिँ रूपान्तरण गरिँदैन तबसम्म लोकतन्त्रका लाभहरू प्राप्त गर्न सक्दैन भन्या हुनाले सार्वजनिक प्रशासनलाई अब कसरी प्रयोग गर्नुपर्छ भन्दा यो परम्परागत किसिमको सार्वजनिक प्रशासन होइन। अबको सार्वजनिक प्रशासन भनेको नयाँ सार्वजनिक व्यवस्थापनको सिद्धान्त भन्छ, न्यू पब्लिक एडमिनिस्ट्रेसन होइन, न्यू पब्लिक म्यानेजमेन्टको थ्योरी भन्छ। अब त्यो त्यो थ्योरीमा हामी चाहिँ रूपान्तरित हुनको लागि निजी क्षेत्रको अनुभव, सार्वजनिक क्षेत्र र निजी क्षेत्रको संयुक्त कोलाबोरेसनमा काम गर्नुपर्छ। त्यसैले अब कस्तो सिद्धान्तको विकास भयो भने हिजो केन्द्रीकृत शासन व्यवस्था, केन्द्रीकृत प्रशासन, अब केन्द्रीकृत होइन सुधारिएको प्रशासन, त्यसबाट अगाडि बढेर फेरि सहकार्यको प्रशासन, अब सहकार्यको प्रशासनबाट पनि होइन, अब हामीले एउटा सम्झौताको माध्यमबाट, सहकार्यको माध्यमबाट हामीले नतिजामुखी प्रशासनको निम्तिमा म प्रशासक हुँ, म राज्यको निकायको हुँ भन्ने भावनाबाट होइन, अब जनताको सेवक हुँ भन्ने संस्कृतिको विकासमा गर्नुपर्छ भनेर प्रशासनसँग सम्बन्धित सुझावहरू यो कहाँ उल्लेख हुनुपर्छ त भन्दा अब भन्ने निजामती सेवा ऐनमा, प्रदेशको निजामती ऐनमा, स्थानीय तहको सेवा सञ्चालन सम्बन्धी ऐनमा यो व्यवस्थाहरू हुनुपर्छ। र अघि पनि मैले पनि कुरा गरेँ, तालाजीले पनि के कुरा ल्याउनु भयो, अहिले पब्लिक सर्भिसको जुन ग्यारेन्टी, सर्भिस पाउने कुराको जुन ग्यारेन्टी हुनुपर्छ भन्ने जुन एक्टहरू चाहिँ विभिन्न मुलुकले ल्याए, हामीले त्यो बनाउनु पर्यो, ढिलो भइसक्यो। गुड गभर्नेन्सको हाम्रो कानुन छ, अध्यावधिक त्यसलाई गर्नु पर्यो, सँगसँगै हामीले पर्फर्मेन्स एक्टहरू ल्याउनुपर्छ। अहिले यो सबैलाई हामीले मिलायौँ भने त्यो सूचनाको हकसँग सामञ्जस्यता हुन्छ। सूचनाको हक मात्रै कानुन ल्याएर संयन्त्र रूपान्तरित नहुने, हाम्रो रूपमा परिवर्तन नहुने, संस्कारमा सुधार नहुने भयो। त्यसैले सबैभन्दा मूल कुरो तपाईँलाई एउटै बुदामा के राख्न चाहन्छु भने यो संवैधानिक संस्कृति चाहिन्छ, संविधानलाई आत्मसात गर्ने, व्यवहारमा रूपान्तरण गर्ने संस्कार र संस्कृतिको विकास गर्नको लागि राजनीतिक तहको महत्त्वपूर्ण भूमिका हुन्छ। राजनीति तहले त्यो किसिमको चाहिँ इच्छा शक्ति देखाउनु पर्यो, अघि धेरै वक्ताज्यूहरूले भनिसक्नुभयो। सँगसँगै कर्मचारी प्रशासनमा चाहिँ के हुनु पर्यो भने त्यो व्यावसायिकता हुनु पर्यो। यो सूचना प्रवाह हुन किन सकिरहेको छैन भन्दाखेरि सोधेर भन्ने के हो माथिलाई नसोधिकन चाहिँ भन्ने भन्यो भने फेरि कारवाही पो हुने हो कि भन्ने हाम्रो किसिमको भएको जुन वातावरण छ। त्यसैले हामीले के भनेको छ भने सूचनाको वर्गीकरण गरिदिउँ, कुन सूचना सूचना अधिकारीले आफै दिन सक्छ, कुन सूचना के कारणले चाहिँ त्यो गोप्य हुन्छ भन्ने कुराको वस्तुगत आधार हुनु पर्यो भनेर हामीले पटक पटक यो ऐन कानुन बनाउँदैखेरि सूचनालाई अध्यावधि वर्गीकरण गर्नु पर्यो। त्यो वर्गीकरण गरिसकेपछि के हुन्छ भने सूचना अधिकारीले स्वत सूचना प्रवाह गर्नको लागि कसैलाई सोधिरहनै पर्दैन, तहत व्यवस्थाहरू छन्। त्यसैले सार्वजनिक प्रशासनलाई सेवा प्रवाह नतिजामुखी, जनमुखी अथवा परिणाममुखी प्रशासनमा केन्द्रित गर्न यो परम्परागत किसिमको सोच संरचना तिनवटा कुरामा सुधार हुनुपर्छ भनेका छौँ हामीले। एउटा ढाँचागत संरचनाहरूमा जुन जटिल किसिमका संरचनाहरू छन्, दोहोरिएर काम गर्ने किसिमका, डुप्लिकेसन हुने किसिमका संरचना छन्, त्यो संरचनाहरूलाई अब चुस्त बनाउनुपर्छ सुधारको निम्ति। एक दोस्रो व्यवस्थापनमा सुधार हुनुपर्छ, अघि भन्नुभयो नि अभिलेख प्रणाली छैन, सूचनाहरूको जुन अभिलेखीकरण अध्यावधि गर्नुपर्ने हो। त्यो अब हामीले यो कर्मचारी समायोजनकै पाटोमा हेर्दा के देख्यौँ भने त्यस्तो राष्ट्रिय चाहिँ निजामती किताबखानाको व्यवस्था गरेको, तर धेरै मान्छेको अभिलेख दुरुस्त नभएको कारणले कतिपय त्यो समायोजनमा समस्या परेको देखियो। त्यसैले हरेक सूचनाहरू अध्यावधिक हुनुपर्छ, अभिलेख व्यवस्थित हुनुपर्छ, दुरुस्त हुनुपर्छ, यो नभएसम्म सही सूचनाहरू प्रभाव हुन सक्दो रहेनछ। त्यसैले यो अभिलेखीकरण गर्ने, सूचना अध्यावधि गर्ने र हाम्रो सोच र संस्कारमा यस्तै अन्तर्क्रियाको माध्यमबाट हुन्छ, तालिमको माध्यमबाट होला, प्रशिक्षणको माध्यमबाट होला, अन्य मुलुकको अनुभव आदान प्रदानको माध्यमबाट होला, खुला संस्कृतिको अभ्यास गर्नुपर्छ, खुला संस्कारको अवधारणा गर्नुपर्छ। साझेदारीको जुनको अघि मैले भने लोकतन्त्र भनेको कर्पोरेसन जस्तो, कर्पोरेटोक्रेसी होइन, यो चाहिँ डेमोक्रेसीमा के हुन्छ, पिपुल सुप्रिम हुन्छ भन्ने जुन सिद्धान्तलाई हामीले संविधानमा आत्मसात गरेका छौँ, त्यसलाई कार्यान्वयन गर्न हाम्रो रूपान्तरण हुनुपर्छ, सोचमा सुधार हुनुपर्छ, संस्कारमा सुधार हुनुपर्छ। त्यसले सूचना अध्यावधि गर्ने, त्यसलाई प्रवाह गर्ने संस्कृति भयो भने त्यो राजनीतिक तह पनि त्यसै गरी रूपान्तरित हुनुपर्छ र कर्मचारी प्रशासन पनि संरचनागत जुन अहिलेको स्वरूप छ त्यसमा सुधार हुनुपर्छ भन्नेतर्फ यो कुनै न कुनै मुद्दामा हरेक सालका प्रशासन सुधारको प्रतिवेदन हामी जुन सरकारमा पेश गर्छौँ त्यसमा सूचनाको हकलाई काहीँ न काहीँ उल्लेख गरेकै हुन्छौँ। हिजो मात्रै प्रस्तुत गरेको त्यो रिपोर्टमा पनि यसलाई जोडेर अहिलेको यो कोभिडको कन्टेक्स्टमा हामीले यथार्थ सूचना सम्प्रेषण गर्न नागरिक समाज र सामाजिक शक्तिका रूपमा रहेका सामाजिक सङ्घ संस्थाहरूलाई पनि सहकार्य गरेर अगाडि बढ्ने वातावरण सिर्जना गर्नुपर्छ भनेर सुझाव दिइरहेको कन्टेक्स्टमा उमेजीले अघि भन्नुभएको कुरा हतलाग्दो कुरा, अहिले स्थानीय तहहरूलाई जुन किसिमको हामीले अधिकार विभाजन गरेर दिएका छौँ, केन्द्र प्रदेश स्थानीय तहको बिचमा तिनै तहका सरकारहरूले सूचना प्रवाह गर्ने संस्कृतिको विकास गर्न सक्यौँ भने नागरिकको सर्वोच्चता कायम रहन्छ र सुशासन कायम हुन सक्छ। यसतर्फ सबैको सहकार्य हुनुपर्छ भन्ने मलाई लाग्छ।
उमेशजी, म तपाईँसँग अलिकति केही कुरा राख्न चाहन्छु। तपाईँ त सूचना मागकर्ताहरूको, सूचनाका अभियान कर्मीहरूको एउटा राष्ट्रिय सञ्जालको संयोजन गरिरहनु भएको छ यहाँले। यहाँ बताइदिनु न कि यो राष्ट्रिय सञ्जालमा जुन नागरिक समाजसँगको सहभागिता पनि एउटा महत्वपूर्ण पक्ष हो भनेर अघि पनि धेरै चरणमा कुरा भइसकेका छ। यो सञ्जाल खास किन गठन गर्नु परेको छ? यहाँहरूको यो सञ्जालले चाहिँ मुख्य उद्देश्य के लिएको छ र गरिरहेको के छ र समन्वय कसरी गर्दैछ यो सूचनाको हकको अभियानलाई? प्रकाश पारिदिनु हुन म उमेशजीलाई भन्न चाहन्छु।
खास गरी हामी सूचनाको पटक पटक पहिलो राष्ट्रिय सूचना दिवसका रूपमा सम्मेलन भयो। सम्मेलन पछि हामी अलिकति सूचना माग्ने कुरामा क्रियाशीलता बढ्यो। गर्दा गर्दै देशभरि साथीहरू कतै न कतै सूचना मागिरहेछ, एकजनालाई अप्ठ्यारो परिरहेछ भन्छ, अर्को जिल्लामा सूचना दिएन भन्छ। त्यो गर्दा गर्दै हामी अहिलेभन्दा करिब करिब तिन चार वर्ष अगाडि जाने राष्ट्रिय सम्मेलन भयो, राष्ट्रिय सूचना आयोगले नै गरेको थियो। त्यो सम्मेलनमा एउटा के छलफल, हाम्रो विभिन्न जिल्लाबाट आएका अभियन्ताहरूको चाहिँ एउटा छलफल भयो कि अब साँच्चै हाम्रो सङ्गठन बन्नुपर्छ। देशभरिमा यति अभियन्ताहरू छरिएका छौँ र हामी एकअर्काको सुरक्षा पनि भएन र हामीले एकताका साथ जाने हो भने हामीले जुन अभियान चलाइरहेका छौँ त्यो अभियान यसलाई देशभरि हामी छर्न सक्छौँ, हामी युनाइट हुनु पर्यो भन्ने मुख्य उद्देश्य नै हो। र अर्को चाहिँ सूचनाको हकको व्यावहारिक प्रयोगका लागि, जसरी हामीले सूचना माग्दाखेरिमा नपाएको अवस्था, अप्ठ्यारो परेको अवस्था, धम्की आएको अवस्था हो, त्यो अवस्थालाई हामी युनाइट भयो भने पक्कै पनि यसले सङ्गठन भइसकेपछि सहज रूपमा पाउन सकिन्छ, सुरक्षाको अनुभूति पनि हुन्छ भन्ने पनि हो। र विभिन्न ठाउँमा सञ्चालन भएका अभियानहरूमा हाम्रो यो नेटवर्कले सहभागी हुँदै नलेज पनि बटुल्ने, आफूले पनि काम गर्ने, आम जनतासम्म सूचनाको हकको पहुँचलाई अभि पुर्याउने भन्ने पनि लक्ष्य हो भने, र हामीले पछिल्लोचोटि करिब एक वर्ष अगाडि हामीले के गर्यौँ भने करिब 7-8 महिना जति भयो, अब यो लामो समयसँग सुसुप्त अवस्थामा रहेको यो नेटवर्कलाई, राष्ट्रिय सञ्जाललाई धनगढीमा एउटा कार्यक्रम गरेर सबै प्रदेशबाट सहभागिता हुने गरी एउटा हामीले एक्सन टिम बनायौँ, जसले गर्दा जुन विगतमा हाम्रो राष्ट्रिय सञ्जाल भनेर गठन भएको करिब करिब 21-22 जनाको टिम थियो त्यसलाई विस्तार गऱ्यौँ, हामीले विस्तार गऱ्यौँ, एक्टिभ साथीहरूलाई जो काम गरिरहेकाहरूलाई एउटा राष्ट्रिय सञ्जालको रूपमा स्वरूपमा ल्यायौँ। स्वरूपमा ल्याएपछि त्यतिखेर 3 महिनाका लागि हामीले कार्ययोजना पनि बनायौँ। कार्ययोजनामा के थियो भने केन्द्रीय समितिको पूर्णता अनि प्रदेश समिति गठन र प्रदेश समितिपछि जिल्ला समिति गर्ने र पालिका स्तरसम्म पनि हाम्रो सङ्गठनहरू विस्तार गर्ने भन्ने हामीले रणनीतिक योजना बनाएर कार्य निर्देशिका बनाएर हामी अगाडि बढ्यौँ। त्यो बढ्ने दौरानमा अहिले अधिकांश प्रदेशहरूमा समिति गठन भइसकेका छ, जिल्ला जिल्लामा गठन हुँदैछ, पालिकाहरूमा पनि गठन भइसकेका छ। केही समय अगाडि पोखरामै 4-5 जिल्लामा यो गण्डकी प्रदेशमा भइसकेका छ, सुदूरपश्चिम प्रदेशमा पनि प्रदेशको गठन भएपछि पालिकाको पनि गठन भइसकेको अवस्था छ। यसरी पूर्वाञ्चलमा पनि 1 प्रदेशमा, 2, 3 यो राजधानी भयो हेटौडा मुख्य केन्द्र भनेर काठमाडौँ भयो, त्यसले गर्दा समन्वय गर्नलाई अलिकति गाह्रो परेको छ, र 3 पनि एउटा संयन्त्र बनेर अगाडि बढ्दैछ। र यसको मकसद भनेको देशभरिका सूचनाका हकका अभियन्ताहरू एक ठाउँमा जुट्ने र यो अभियानलाई क्रियाशील रूपमा अगाडि बढाउने र सूचनाको हकका अभियन्ताहरूको सुरक्षाको कुरा र राष्ट्रिय सूचना आयोगलाई पनि ध्यान आकर्षण गराउने, राष्ट्रिय सूचना आयोगले पनि जुन मकसद लिएर अगाडि बढेको छ त्यो मकसद अनुसार अगाडि बढ्नुपर्छ भन्ने हामीले पनि सुझाव दिने र हामी सहकार्य गरेर अगाडि बढ्ने भन्ने योजनाका साथ हामी अगाडि बढिरहेको हो। पछिल्लोचोटि हामीले राष्ट्रिय सूचना आयोगसँग पनि सहकार्य गरेका छौँ र खास गरी जुम मिटिङमा बसेर हामीले आफ्ना एजेन्डाहरू र ध्यानाकर्षण पनि गराएका छौँ भने हामी आजै पनि त्यो खालको राष्ट्रिय सूचना आयोगले हाम्रो सञ्जाललाई बोलाएर देशभरिका साथीहरूलाई एक ठाउँमा राखेर के छ त भनेर एउटा छलफल पनि चलाएको छ। त्यो भएको हुनाले यो नागरिक समाज संस्थाहरू पनि जुट्दैछन् र त्यसैले यो अब सुदूरपश्चिमको सवालमा करिब करिब 4 जिल्लामा फारोस्टको एउटा चाहिँ नेटवर्कै बनेको छ, त्यसले विभिन्न अनलाइनमा पनि ग्रुपहरू बनेर व्यापक रूपमा सूचना माग्ने कुराहरू भएको छ भने, त्यस्तै गण्डकी प्रदेशको पनि छ, त्यसै पूर्वाञ्चलमा विराटनगरबाटै सुरु भएको छ हाम्रो विष्णु चौलागाईज्यूहरू अजय थाहाजीहरूले हामी देशभरि रूपमा यो सूचनाको हकको अभियानलाई गाउँ गाउँ घर घरसम्म र जन जनसम्म जनताले सूचना माग्नु पर् माग्ने खालको वातावरण सिर्जना गर्नका लागि हामी क्रियाशील छौँ। तर यसलाई हामी यसो भनिरहँदाखेरिमा हामीसँग रिसोर्सको कुरा हो, तैपनि हामीलाई रिसोर्स त चाहिँदैन, तर हामी आफ्नो यो अभियानलाई गाउँ गाउँ पुर्याउँछौँ भनेर लागिरहेछौँ। र यसले यसले हामीलाई एउटा कुरा के भयो भने पछिल्लो चोटि हाम्रो पनि आत्मबल बढेको छ, हामी एकजुट हुँदै गइरहेका छौँ र जसले गर्दाखेरिमा सूचनाको जस्तो हाम्रो यो नेटवर्कलाई तारानाथ दाल जस्तो व्यक्तित्व हाम्रो जुन अगुवा हुनुहुन्छ उहाँले हाम पनि सहयोग गरिरहनु भएको छ, फ्रिडम फोरमसँग पनि मिलेर हामी गरिरहेका छौँ। त्यो भएको हुनाले यो राष्ट्रिय सञ्जालले निकै रूपमा अगाडि बढिरहेको छ र हामी क्रियाशील रूपमा लागिरहेका छौँ।
म काशीराज दालज्यूको दृष्टिकोण जान्न चाहन्छु, वर्गीकरणको हाम्रो प्रावधानले व्यावहारिक रूप लिन नसकेको कुराले सूचनाको हकको कार्यान्वयनमा बाधा उत्पन्न गरेको छ, वर्गीकरणै गरेका छैन यो तपाईँलाई दिन मिल्दैन भन्ने खालको बुझाइ धेरै स्थानीय सरकारहरूमा देखियो कि कुरा त्यसो हो र प्रश्न पारिदिनु हुन अनुरोध गर्छु।
अघि पनि मैले के कुरा उल्लेख गरेँ भने सूचना प्रवाह गर्ने कुरो चाहिँ मुख्य सिद्धान्त हो, अपवादको रूपमा केही कुराहरू चाहिँ त्यो गोप्य रहन्छन्, यो विश्वव्यापी मान्यता हो। यो त्यो अपवादको कुरा चाहिँ के भन्दा राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय छ भने त्यो गोप्य हुन्छ, राष्ट्रिय सुरक्षाको एउटा विषय। दोस्रो अपराधको अनुसन्धान तहकिकात अपरिपक्व भर्खर भइराखेको छ भने त्यो परिपक्व हुन्जेलसम्म त्यो गोप्य रहन्छ, फेरि मुद्दा दायर भइसकेपछि त्यो गोप्य रहँदैन। ब्याङ्किङ र आर्थिक कतिपय पक्षहरूमा केही कुराहरू त्यो गोप्य हुन्छ। चौथो कुरो भनेको चाहिँ विभिन्न जाति सम्प्रदायको बिचमा सम्बन्ध खलल पार्ने सूचनाहरू केही छन् भने त्यो गोप्य रहन्छ। व्यक्तिको निजीहरू व्यक्तिको चाहिँ स्वास्थ्यका सुरक्षाका कतिपय कुराहरू छन् भने त्यो चार पाँचवटा कुरा बाहेक अरू कुरा गोप्य हुँदैन। यो गोप्य नहुने हुनाले विकसित मुलुक अमेरिका जस्तो मुलुकहरूमा त्यहाँ लिखितको वर्गीकरण गरेर के राखेको हुन्छ भने यो टप सेक्रेट, यो सेक्रेट, यो कन्फिडेन्सियल भनेर उनीहरूले क्लासिफिकेसन गरेका हुन्छन्। हाम्रो कन्टेक्स्टमा पनि यो लिखितको गोप्यता सम्बन्धी ऐन आयो 2039 सालमा, त्यो कानुन लागू नै भएन, त्यहाँ पनि लिखितको चाहिँ वर्गीकरण गर्ने भन्ने कुरा थियो, कानुन लागू भएन। फेरि भोलि पनि यस्तै किसिमको अवस्था आउला, लिखितको गोप्यता सम्बन्धी चाहिँ ऐन नबन्ला लागू नहोला भनेर सूचनाको हकमा त्यो एउटा दफा राखियो। हो त्यो किन राखियो भन्दाखेरि भोलि चाहिँ राज्यका निकायहरूले यो चाहिँ गोप्य हो हरेक कुरा भनिदिलान् भन्ने हिसाबले दफा तिनसँग जोडिएर यो अपवादका विषय पाँचवटा हुन्छन्, यो बाहेक सबै सूचनाहरू सम्प्रेषण गर्नुपर्छ, सूचनाको चाहिँ त्यो वर्गीकरण गर्नुपर्छ। त्यो वर्गीकरण गर्ने प्रयोजनको निम्ति मुख्य सचिव, सम्बन्धित मन्त्रालयको चाहिँ सचिव र विज्ञ रहेको एउटा समिति हुन्छ, त्यसले आफ्ना मन्त्रालय आफ्ना कार्यालय मार्फतका सूचनाहरू चाहिँ वर्गीकरण गर्नुपर्छ, 10-10 वर्षमा पुनरावकरण गर्नुपर्छ भन्ने कुराको चाहिँ कानुनमा स्पष्ट व्यवस्था भएको त्यहाँ यतिसम्म भनिएको छ कि त्यो वर्गीकरणले सूचनाको हकलाई चाहिँ निष्प्रभावी पार्ने गर्न खोज्यो भने राष्ट्रिय सूचना आयोगमा चाहिँ पुनरावेदन लाग्छ, राष्ट्रिय सूचना आयोगले निर्देश गर्न सक्छ यो कानुनको विरुद्धमा वर्गीकरण भयो, यो वर्गीकरणले चाहिँ सूचना प्रवाह गर्ने कार्यलाई चाहिँ अवरोध पुर्याउन सक्छ भन्ने राष्ट्रिय सूचना आयोगले देखेमा त्यो वर्गीकरणलाई नमान्न सक्दछ भनेर त्यो किन राखियो भन्दाखेरि भोलि राज्य व्यवस्थाले त्यस सम्बन्धी कानुन छुट्टी नबनाउला, सूचना प्रवाह गर्न अवरोध पुग्ला भनेर एउटा दफामा त्यो व्यवस्था राखेर सूचनाको प्रवाह गर्नलाई कानुन तत्कालै बनेन अरू कारण भने पनि अप्ठ्यारो नपरोस् भनेर दुईटा बुँदाहरू, एउटा मैले सूचनाको वर्गीकरणको बुँदा, अर्को सूचनादाताको संरक्षणको कुरा। भोलि सूचनादाताको संरक्षण सम्बन्धी छुट्टै कानुन विभिन्न मुलुकमा बनिरहेछन्, हाम्रो ढिलाइ भयो भनेदेखि चाहिँ अप्ठ्यारो होला, एउटा सूचनादाताको संरक्षणको पनि विशेष व्यवस्था यसै कानुनमा राखौँ र सूचनाको यो वर्गीकरण गर्ने कुरा पनि यसै कानुनमा राखौँ भनेर दुईटा कुरालाई यो कानुनमा समेटेको, यो कानुनलाई प्रभावकारी बनाउने हिसाबले राखेको हुनाले यो चाहिँ सरकारले सरकारको संयन्त्रहरूले एकचोटि वर्गीकरणको प्रयासहरू भयो, समिति पनि गठन भयो वर्गीकरण, त्यसमा धेरै ठाउँबाट यो चाहिँ सूचनाको हक सम्मत भएन, संविधान सम्मत भएन, सूचनाको हक सम्बन्धी अन्तर्राष्ट्रिय जुन मान्यता हो त्यसको विरुद्ध भयो भन्ने कुरालाई आवाज उठाउनाले त्यसलाई फेरि पुनर्विचार गर्ने भन्ने सन्दर्भमा रहिरहेको थियो। यसलाई अघि पनि मैले प्रारम्भमा भने सूचनाको वर्गीकरण गर्नुपर्छ, त्यो वर्गीकरण नगरेकै कारणले सूचना चाहिँ प्रवाह गर्नलाई रोकिँदैन, सूचना आयोगले हेरेर हरेक फाइलहरू त्यो गोप्य छ कि छैन भन्ने कुरा उसले अध्ययन गर्न सक्छ, उसले आफ्नो विवेक प्रयोग गर्न सक्छ, सद्विवेक प्रयोग गर्न सक्छ, सूचना अरू व्यवस्थामा शपथ ग्रहण गर्दाखेरि आफ्नो पदमा रहेसम्म यो कुरा गोप्य राख्नुछु भन्या हुन्छ, तर सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तले शपथ ग्रहण गर्दा सूचना प्रवाह गर्छु भनेर शपथ गर्ने व्यवस्था राखिया हो यो पहिलोचोटि। त्यसैले हामीले अहिले के भन्न चाहन्छौँ भने अबको बेलामा धेरै कुरा गोप्य राख्नु पर्दैन, अबको राज्य प्रणाली लोकतान्त्रिक व्यवस्थामा खालि पाँचवटा कुरा मात्रै गोप्य हुन्छन्। इन्डियाको कानुनले अलि धेरै सूची बनाइएको छ, त्यो कुरालाई चाहिँ उसले अलिकति वर्गीकरण गरेर हामीले ती सबैलाई हेर्दाखेरि पाँच किसिमको समूहमा बाँड्यो भने पुग्छ भनेर पाँच किस राखेका छौँ। त्यो भित्र रहेर मात्रै केही अपवादको रूपमा भन्देजीको व्यवस्था हुन सक्छ, अरू कुरा खुला हुन्छ। कानुनले निषेध नगरेको कुरामा त्यो प्रभाव गर्नुपर्छ भन्ने सामान्य विधिशास्त्रको मान्यता हो। त्यसैले कानुनमा गरेको व्यवस्थालाई लागू गर्नुपर्छ, यदि लागू भएन भनेदेखि आयोगले पनि वर्गीकरण गर भन्न सक्छ, त्यो गरी पनि राख्या होला मेरो जानकारीमा भएन। अदालतमा मुद्दा गरेर पनि अदालतले पनि यो दफा कार्यान्वयन नभएको कारणले सूचना प्रवाह गर्नलाई अप्ठ्यारो पर्यो भन्ने निवेदकको माग आएको हुनाले गर्नु भनेर निर्देशन परमाधिक जारी गर्न पनि सक्छ। दुइटै तर्फबाट आयोग स्वयंले पनि गर्न सक्छ, अदालतले पनि गर्न सक्छ। त्यसैले यो कानुनको यो व्यवस्थाले बाधक दियो भने होइन, तर चुनौतीको रूपमा नगरेका कारणले असहज भयो भन्ने मात्रै हाम्रो प्रसङ्ग हो। यो कानुनले सूचनाको प्रवाहलाई रोक्ने किसिमले बन्दै सक्दैन। यो पाँचवटा कुरालाई अलिकति धेरै स्पष्ट गर्ने मात्रै कुराहरू चाहिँ त्यो वर्गीकरणको सन्दर्भमा हो, त्यो पनि अवधि तोकेर यति अवधिपछि कुनै सूचनाहरू 10-10 वर्षमा रिभ्यू गर्नुपर्छ, अधिकतम गोप्य कहिलेसम्म हुन्छ। अझै पनि अन्य मुलुकको तपाईँ दृष्टान्त हेर्नुभयो भने कतिपय गोप्य राख्नुपर्ने फाइलहरू त्यसका अनेक चिन्ह लगाएका हुन्छन्, त्यो रातो हो कि हरियो छ कि निलो छ कि, त्यो टप सेक्रेट हो कि सेक्रेट हो कि, कन्फिडेन्सियल हो कि नन कन्फिडेन्सियल हो कि, छुट्याइदिया हुन्छ। हाम्रो पनि त्यस्तै गरी सूचना व्यवस्थित अहिले पनि तपाईँको प्रश्न उठेर आउँछ नि, सोली सन्धिको कुरा कतिपय कुराहरू त्यस्ता महत्त्वपूर्ण कहाँ छन् त ती कुराहरू भन्दाखेरि राख्नुपर्छ। कतिपय संवेदनशील सूचना हितसँग जोडिएका विषयहरू हुन्छन्, सार्वजनिक सुरक्षासँग जोडिएका विषयहरू हुन्छन्, यस्ता केही विषयहरू संवेदनशील प्रकृतिका सूचनाहरू चाहिँ हरेक व्यक्तिको मात्रै पहुँच हुन्छ, सबै व्यक्तिको पहुँच हुँदैन। नागरिकका हितको निम्ति राख्या हो, राष्ट्रकै हितको निम्ति राख्या हो, खालि सरकारलाई सरकारमा काम गरेको पदाधिकारीलाई सजिलो बनाउनलाई गोप्यता राख्या होइन, जनताको हक अधिकारमा त्यसले असर गर्छ है। सार्वजनिक कुरा कति कुराहरू सबै राख्नुपर्छ। जस्तो एकछिन उदाहरणको लागि मानौ, कसैले सूचना अपराधको सम्बन्धमा सूचना दियो, आज यस्तो किसिमको विस्फोटक पदार्थ लिएर यो गाडीमा आउँदैछ भनेर कसैले सूचना दियो, नभने त्यो कुराबाट विस्फोटक पदार्थ समातियो भने यो सूचना दिने मान्छे को हो थाहा पाऊ भनेर आयो भने त यसलाई हामी टुँडी खेलमा ल्यायौँ दोसल्ला ओढाउँछौँ भनेर कुनै व्यक्ति आयो भने त्यो भनिदियो भने के हुन्छ, एकछिन त दोसल्ला ओढाउँला, अर्कोपल्ट त्यसको जीवनको खतरा हुने, अर्कै त दोसल्ला ओढाइदिने खतरा। प्रकृतिका सूचनाहरू चाहिँ सबैको पहुँच हुँदैन, अरू सबै सूचनामा नागरिकको पहुँच हुन्छ, त्यसैले यसलाई कार्यान्वयन गर्नुपर्छ। यदि कार्यान्वयन गर्न ढिलाइ भइराखेको छ भने हामी दुईटा उपचारको प्रक्रिया छ, आयोग आफैले पुनरावलोकन गर्न सक्छ, अदालतको माध्यमबाट रिट पिटिसनबाट पनि यो दफा क्रियाशील गराउनलाई जान सकिन्छ। सिद्धान्त यो
म आज हामीले कुरा गरेको समग्र विषय खास गरिकन सूचनाको हकका विद्यमान चुनौतीहरू के हुन् र तिनलाई कसरी चिर्नु पर्छ, सरकारले के गर्ने, नागरिक समाजले के गर्ने, आयोगले के गर्ने, अहिलेलाई म तिनटा पात्रहरूको भूमिका के हुन सक्छ यी अहिले हामीले छलफल गरेका चुनौतीहरूलाई चिर्न भनेर आफ्नो कुरा राखिदिनु हुन म पहिला उमेशजीबाटै जान चाहन्छु। उमेशजी,
खास गरी यो प्रभावकारी गर्नका लागि सबभन्दा पहिला त आयोगको प्रदेश आयोग पनि हुनुपर्छ, जसले गर्दाखेरिमा सूचना लिने दिने कुराले क्रियाशीलता पाउँछ र प्रदेश सरकारलाई गाइड गर्ने काम प्रदेश सूचना आयोगले गर्छ। र अर्को कुरा, राष्ट्रिय सूचना आयोगले गर्नुपर्ने कुरामा जति पनि सूचना मागकर्ताहरूले जुन पुनरावेदन गरेका छ त्यसमा सुनवाई र कारवाहीको कुरा चाहिँ दरो हुनु पर्यो र एकदम एक्टिभली जान पर्यो, र कुनैले पनि मैले न्याय पाएन भन्ने खालको परिस्थिति आउनु भएन। उहाँहरूको त्यो निर्णय गर्ने र कारवाहीको प्रक्रिया अगाडि बढाउने कुरामा क्रियाशील बढ्यो भने स्वत नदिनेको आत्मा निरुत्साहित हुन्छ भने दिनेहरूको मनोबल बढ्छ, जसले गर्दाखेरिमा एउटा राम्रो वातावरण हुन्छ। र अर्को कुरा, हामी अभियानकर्ताहरूले पनि यो जुन अहिले हामीले गरिरहेछौँ हाम्रो क्रियाशीलता पनि आम नागरिकले सूचना माग्ने खालको वातावरण सिर्जना गर्नमा हामी पनि लाग्नुपर्छ। यसरी गयो भने पक्कै पनि राम्रो हुन्छ। र अर्को कुरा के छ भने राष्ट्रिय सूचना आयोगले अनुगमन गर्ने भनेर हुलाकला र सहायक सिडिओलाई जाने जिम्मेवारी दिएको छ, त्यो ठाउँमा आरटीआई अभियानकर्ताहरूलाई पनि जोड्यो भने तिन क्षेत्रबाट जाने यदि अनुगमन हुने हो भने त्यसले प्रभावकारी हुन्छ। यो हो भने अर्कोतर्फ अभियानकर्ताहरूको सुरक्षाको जिम्मेवारी त पहिलो त राष्ट्रिय सूचना आयोगको हो नि। राष्ट्रिय सूचना आयोगलाई बलियो बनाउनलाई उसले गरेका काम कार्यलाई व्यावहारिक रूपमा उतार्नका लागि अभियानकर्ताले काम गर्ने, तर अभियानकर्ताको सुरक्षै नहुने भयो भने गाह्रो हुन्छ। त्यो भएको हुनाले यो गार्जियनको रूपमा पनि राष्ट्रिय सूचना आयोगले अभियानकर्तालाई सघाउनु पर्छ।
उमेशजी हुन्छ, अब आयोग समक्ष जान चाहन्छु मैनालीज्यूसँग। मुख्य गरी अहिले हामीले यहाँ विभिन्न प्रसङ्गहरू चले, चुनौतीका यी प्रसङ्गहरूलाई चिर्ने सन्दर्भमा तपाईँहरूको भूमिका के हुन्छ अब आगामी दिनमा?
आयोगले चाहिँ जस्तो अहिले खास गरी अभियन्ता साथीहरूको कुरा आयो, उहाँहरूको कुरामा आयोगले गम्भीरतापूर्वक अस्ति मात्रै हामीले मिटिङमा पनि भनेका छौँ, त्यो मुख्य प्रदेशका मुख्य सचिवहरूसँग उहाँहरूलाई चाहिँ सम्भव भएसम्म, कानुनी ढङ्गले त्यो व्यवस्था छैन तर सम्भव भएसम्म अभियन्ताहरूलाई पनि त्यो त्यस्तो अनुगमनमा राख्ने गरेर व्यवस्था गर्नुहोस् भनेर हामीले भनेका छौँ। त्यसको लिखित ढङ्गले पनि हामीले गर्ने भनेर एउटा तयारी गरेका छौँ। र अर्को नागकर्ताहरूको जो सूचना माग्नुहुन्छ नागरिकहरूले, नागरिक र अभियन्ताहरू जो हुन्छ, त्यसलाई चाहिँ हामीले एकदमै सिरियसली त्यो प्रक्रियालाई चाहिँ कसरी छोट्याउन सकिन्छ, कानुनी बाटो एउटा हो, व्यवहारिक ढङ्गले हामीले कसरी छोट्याउन सकिन्छ भनेर हामीले अलिअलि सल्लाह आयोगमा सुरु गरेका छौँ। र हामीलाई अभियन्ता र सबै नारी समाजबाट पनि त्यसमा सहयोग हुने अपेक्षा आयोगले गरेको छ। अर्को कुरा, अब ऐन संशोधनका कुराहरू छन्, त्यसमा कतिपय कुराहरू अब यो एकदमै राम्रो छ, हुँदाहुँदै पनि कतिपय अहिले हाम्रो यो व्यवस्थामा पनि आएको, राजनीतिक व्यवस्थामा आएको परिवर्तनका कारण कतिपय कुरालाई सम्बोधन गर्न ऐन र नियमावलीमा पनि सम्बोधन मार्फत पनि राजनीतिक जस्तो अब ऐनले चाहिँ के गर्छ भने सूचना अधिकारीलाई जिम्मेवारी खाएको छ, उसले चिन्छ, तर राजनीतिक नेतृत्वलाई अहिले चिनेको छैन अहिलेसम्म। त्यतातिर चाहिँ अब हामी सबैको नागरिक समाज अभियन्ता सबैको चाहिँ एउटा पहल हुनुपर्छ जस्तो हामीले लाग्छ। अब अर्को चाहिँ सुरक्षाको कुरा छ, अब मलाई त के लाग्छ भने अलिकति सूचना मागकर्ता बढ्दै जाँदाखेरि मागकर्ता कति जटिल बनेर आउने जस्तो मलाई लाग्छ। हाम्रो छिमेकी देश भारतमा पनि कयौँ अभियन्ताहरू मारिनु भए हामीले अब सुनिरहेका छौँ, पढि देखिरहेका छौँ। त्यहाँतिर चाहिँ आयोगले पनि गर्छ र यहाँ अभियन्ता र नागरिक समाजबाट पनि यतातिर कानुनी र व्यवहारिक के हुन्छन् त्यो पक्षमा सबैतिरबाट दबाब अब सुझाव सबै कुराको चाहिँ अपेक्षा आयोगले गरेको छ। र आयोग चाहिँ सकेभर आफ्नो उसमा चाहिँ के अरे यो कार्यविधिलाई छोट्याएर सूचनादातालाई सम्बोधन गर्ने पक्षमा आयोग असाध्यै गम्भीरतापूर्वक लागेको छ।
म भण्डारीजीकोमा जान चाहे चर्चा गरेकै प्रसङ्गमा यहाँले छोटकरी भन्दा सरकारको मुख्य भूमिका के, नागरिक समाजको के र आएको के, एकदमै छोटकरीमा राखिदिनु न।
मैले त के देख्छु भन्दाखेरि सबभन्दा ठुलो सरकारी निकायकै भूमिका र हुनुपर्छ भन्छु मैले। र भन्दाखेरि किन भन्दाखेरि मैले अघि नै पनि भने, सबभन्दा पहिले त के छ भन्दाखेरि जुन सार्वजनिक गर्नुपर्ने सूचनाहरू छ त्यो सबै सार्वजनिक निकायले प्रकाशन गरिदियो भने धेरै सूचनाहरू आफै चाहिँ सम्बोधन भएर जान्छन् होइन। त्यसैले सरकारी निकायको ठुलो भूमिका रहेको छ। त्यति मात्र होइन, अहिले हामी कहाँ सूचना लुकाउने प्रवृत्ति छ त्यसलाई छाड्नुपर्छ। र जहाँसम्म अघि काशीराजीले पनि भन्नुभयो वर्गीकरणको कुराहरू, वर्गीकरणले सूचना दिने कुरामा कुनै अप्ठ्यारै पार्दैन। यसले नै प्रशासन के भनेको छ भने पाँचवटा सूचना बाहेक अरू सबै सूचना दिनुपर्ने सूचना हो भने वर्गीकरण हुनु भनेको उहाँहरूको लागि कुरा हो। तर उहाँहरूले पनि के भने त्यो एनले चाहिँ पाँचवटा कुरा बाहेक अरू सबै सूचना लुकाउनु पर्छ भन्ने नै छैन। त्यसैले सार्वजनिक निकायले के कुरा पनि बुझ्नु पर्यो अथवा सरकारी निकायले के कुरा बुझ्नु पर्यो भन्दाखेरि ती पाँचवटा सूचना बाहेक सबै सूचना दिनुपर्ने सूचना हो भन्ने सोचिदियो भने पनि वास्तवमा यो अप्ठ्याराहरू देखिँदैनन्। र अर्को कुरो त मैले के भने भन्दाखेरि आयोग आफैले पनि के छ भन्दाखेरि यी कुराहरूमा अलिक सक्रिय किसिमले भूमिका खेल्नै पर्छ। जबसम्म हामीले चाहिँ के छ भन्दाखेरि दफा 32 जबसम्म प्रयोग गर्दैनौँ सजिलोसँग सूचना पक्कै पनि आउँदैन मेरो अनुभवमा होइन। किन भन्दाखेरि हामीले धेरै सूचनाहरू दफा 32 प्रयोग गरेर मात्र आएको अवस्थाहरू छ। त्यसैले के छ भने त्यो दफा 32 प्रयोग गर्न चाहिँ आयोग नचुकोस् भनेर मैले अनुरोध गर्छु होइन। दफा 32 त अब नागरिकसँगको कुरा गर्दाखेरि पनि नागरिकले सही सूचना अथवा एउटा गुड मोटिभले भनौँ न असल नियतले सूचना माग गर्नुपर्छ होइन। हामी कहाँ कस्तो छ भन्दाखेरि खालि दुःख दिनलाई झन्झट दिनलाई त्यस्ता सूचनाहरू माग गरेका छन् भने त्यस्ता सूचनाहरूलाई हामीले अलिकति निरुत्साहित पनि पार्नुपर्ने स्थितिहरू छ पक्कै पनि। किन कहिलेकाहीँ हामीले देख्छौँ एउटा मानिसमाथि कोही मानिसले लागे हुन्छ होइन सूचनाको कुरामा, दिइसकेका सूचनामा पनि मिलेन गरेन। हाम्रो पाला पनि एउटा दुइटा सूचनाहरू त्यस्ता किसिमका थिए। तर सूचना चाहिँ त्यस्तोमा त्यो भनेर सूचना नदिने भन्ने होइन, सूचना भन्ने कुरा यदि दिनुपर्ने सूचना रहेछ भने दिनै पर्छ। त्यसैले यी कुराहरू के छ भन्दाखेरि नागरिक समाजले पनि सही सूचना सही किसिमले चाहिँ त्यसको प्रयोग गर्छु भन्ने एउटा मोटिभले लिएर जानु पर्यो। सरकारी निकायले पनि आफ्ना सबै सूचनाहरू पारदर्शी किसिमले दिनु पर्यो। र आयोगले पनि के छ भन्दाखेरि सूचना नदिएकालाई म कारवाही गर्न सक्ने भनेर आँट देखाउन सक्ने हुनु पर्यो। त्यति भयो भने मलाई जहाँसम्म लाग्छ सूचनाको हकले चाहिँ राम्रो गति लिन्छ। तर जहाँसम्म मलाई के छ भन्दाखेरि यो सूचनादाताको संरक्षणका कुरा छन्, त्यो सूचनादातालाई आयोगले प्रोटेक्सन त गर्नै पर्छ। अब त्यो गरेन भने त्यो सूचना माग्ने र चाहिँ सूचना पाउनेले पनि सही किसिमले सूचना माग्न नसक्ने पनि हुन सक्छ। त्यसैले यी कुराहरूलाई ध्यान दिनुपर्छ।
म अब काशीराज दाहाल ज्यू समक्ष जान चाहन्छु यही कुरामा। यहाँले देख्नु भएको सरकारको मुख्य भूमिका के हुन्छ, नागरिक अथवा अभियान कर्मीहरूको भूमिका के र आयोगको भूमिका के, म यही प्रश्नलाई नै यहाँसँग उत्तर खोज्न चाहे।
सरकार सार्वजनिक निकायहरूले सूचनाको वर्गीकरण गर्नुपर्छ, पहिलो सरकारको राज्यको दायित्व हो, पहिले एक नम्बरमा यो गर्नुपर्छ। दुई नम्बरमा सूचना प्रवाह गर्ने संस्कृतिको विकासको निम्ति राज्य संयन्त्रका पदाधिकारीलाई त्यसमा अभ्यस्त बनाउनु पर्छ। तेस्रो 63 सालको सन्दर्भमा 64 सालमा बनेको ऐन, 65 सालमा बनेको नियम, अहिले 72 सालमा नयाँ संविधान आइसक्यो, विश्वमा नयाँ नयाँ मान्यता आइसके, त्यो बेलाको परिस्थितिमा बनेको ऐनलाई सापेक्षतामा सुधार गर्नुपर्नेछ भने आयोगको अनुभवलाई पनि मध्यनजर गरेर ऐन कानूनलाई परिमार्जन गरेर अगाडि बढ्ने र अन्य नयाँ सूचनाको हकलाई असर पार्ने र प्रभाव पार्ने अन्य कानूनलाई संशोधन गरेर सामञ्जस्य मिलाउने, यो 3 काम सरकारले राज्यको तहबाट हुनुपर्छ। र आयोगको तर्फबाट म आयुक्त पद्मप्रसाद मैनालीज्यूलाई शुभकामना, समग्र आयोगलाई नै शुभकामना आजको दिनमा के दिन चाहन्छु भने, नेपालमा पहिलो सूचना आयोगले जुन एउटा अभ्यास गर्यो सक्रिय सूचना प्रवाहको निम्ति, अहिले निरन्तरता दिँदै अहिले नयाँ किसिमको अभ्यासमा हामीहरू आइरहेका छौँ, त्यो निरन्तरता दिन सफलता मिलोस्, सक्रिय सूचना प्रवाह गर्नलाई मिलोस्। यहाँले अहिले ऐन कानुनको अध्ययन गरिरहनु भएको छ, अघि मैले उल्लेख गरेँ सरकारलाई संसदलाई अहिले ऐन कानुन संशोधन कहाँ कहाँ तपाईँहरूलाई काम गर्दा अप्ठ्यारो पर्यो त्यसलाई चाहिँ अन्तर्राष्ट्रिय जगतले निकालेका सिद्धान्तसँग पनि मेल खाने गरी एउटा परिमार्जन गरेर अगाडि बढ्न पनि सफलता मिलोस्, आयोगले एउटा ऐन कानुनको पाटोमा पनि हेरोस् भन्ने मेरो आग्रह। दोस्रो कुरो, 3 भूमिका जुन आयोगलाई दिया छ, प्रवर्धनात्मक, उपचारात्मक र दण्डात्मक, यो 3 काममा आयोग चाहिँ केन्द्रित भयो भने आयोगले गर्ने भूमिका त्यो 3टामा छ अहिले। यो अरू ऐन कानुनका कुरा त हामीले त्यो अतिरिक्त हामीले मिलाउने कुरा मात्रै हो। प्रवर्धनात्मक कार्यको निम्ति नागरिक समाजसँग हातमालो गरेर अगाडि बढ्ने, उपचारात्मक कार्यक्रममा अघि पनि भन्नुभयो 74 सालकै कतिपय निवेदनहरू फटफट गर्न हामीलाई केही समय लाग्यो भन्नुभयो होइन, त्यसले शीघ्र सूचना प्रवाह गर्नको लागि सरल कार्यविधिबाट शीघ्र सूचना प्रवाह गर्ने किसिमको पद्धति प्रणाली कुनै कार्यविधिले अप्ठ्यारो पारिरहेछ भने त्यसलाई मिलाउने, त्यो प्रवर्धनात्मक कार्य, उपचारात्मक कार्य। र हामीले चाहिँ कानुन मान्छेले 2 किसिमले पालन गर्छ, कि आशाले पालन गर्छ कि त्रासले गर्छ। हाम्रो मुलुकमा आशभन्दा पनि त्रासले कानुन पालन गर्नुपर्ने संस्कार भएको हुनाले त्यो दण्डात्मक जुन किसिमको छ त्यसको अधिकतमै प्रयोग गर्नुपर्छ भन्ने मेरो आशय होइन, तर अटेर गर्छ दिनै दिँदैन भनेदेखि चाहिँ कानुनको मकसदलाई हामीले लागू गर्नको निम्ति पनि 3 काम आयोगले गरोस् भन्ने मेरो आग्रह गरायो। अब नागरिक समाजले गर्नुपर्ने काम, यो अहिले चाहिँ चेतनाको विस्तार, अघि हाम्रो ताराजीले पनि राख्नुभयो अहिले धेरै जति सूचना माग्ने काममा के मिडियाको चाहिँ सक्रियता छ, यो नागरिकको अधिकार हो, नागरिकले उसको जीवन पद्धतिसँग यो अधिकार जोडिएको हुनाले सशक्तिकरणको निम्ति उनको जीवन पद्धतिलाई प्रभाव पार्ने यो कानुन भएको हुनाले नागरिक समाजले नागरिकको चेतना विस्तारमा राज्यका संयन्त्रहरूसँग सहकार्य गर्ने वातावरण सृजना गर्ने, सही सूचना प्रवाह गर्ने, नागरिकको सशक्तिकरण गरेर सूचनाको डिमान्ड साइडमा त्यत्तिकै सक्रिय भूमिका निर्वाह गराउने काममा पनि नागरिक समाज क्रियाशील हुनुपर्छ। एउटा ऐन कानुनको परिमार्जनमा आफ्ना अनुभव राख्ने, अन्तर्क्रियाका माध्यमबाट सुझावहरू दिने, सशक्तिकरणमा नागरिकलाई बलियो बनाउने, राज्य व्यवस्थालाई जवाब दिएर जिम्मेवार बनाउन नागरिक समाजको जुन भूमिका हुन्छ त्यसतर्फ सूचनाको हकलाई क्रियाशील गराउनमा नागरिक समाजले योगदान दिनुपर्छ। अहिले उमिजीले भन्नुभयो त्यो राष्ट्रिय सञ्जाल बनाउनु भएको छ, त्यो राष्ट्रिय सञ्जाल मार्फत पनि हामीले केही गतिविधिहरू प्रभावकारिता निर्वाह गर्यौँ भने मलाई लाग्छ यो 3 क्षेत्रले यो किसिमले हामीले काम गर्यौँ भने जुन अन्तर्राष्ट्रिय सूचना दिवस हामी संयुक्त राष्ट्रसङ्घको पहलबाट जुन यो दिनलाई मनाउन गइरहेछौँ यसले अझ सार्थकता उपलब्धिमूलक नतिजा दिन सक्छ भन्ने लाग्दै, र अब हामीले सूचना प्रवाह गर्ने संस्कृतिको विकास सबैको सहकार्यबाट गर्न सकौँ भन्ने शुभकामना व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु।
म अब अन्त्यमा तारानाथ दाहालज्यूलाई यही प्रसङ्गमा छुटेको कुरो पनि होला, अन्त्यमा सरकार, नागरिक समाज र अभियान कर्मीहरूको र आयोगको भूमिका के हुन सक्छ?
अब चुनौतीहरू त हामीले प्रशस्त आकलन गर्यौँ, कसरी समाधान गर्ने भनेर पनि महत्त्वपूर्ण सुझावहरू यहाँ आज हामीले एउटा निष्कर्षका रूपमा आएको छलफलमा। यी कुराहरू हुन सक्यो भने सूचनाको हकको कार्यान्वयनको अवस्थालाई हामीले मजबुत बनाएर लिएर जान्छौँ। खालि म एक दुईवटा केही प्रसङ्गहरू यहाँ राख्न चाहन्छु। एउटा त के हो भनेदेखि, सूचनाको हक अरू किसिमका अधिकारहरूको प्रचलनको लागि सहयोगी अधिकारको रूपमा यसलाई बुझिन्थ्यो, पारदर्शिता र सुशासनलाई सुनिश्चित गर्ने औजारको रूपमा यसलाई लिइन्थ्यो। खास गरी यो दिगो विकासको लक्ष्य संयुक्त राष्ट्रसङ्घले जुन निर्धारण गर्यो र हाम्रो राष्ट्र पनि त्यसको एउटा पक्ष राष्ट्र भएको छ र हाम्रो पनि अठोट छ कि हामीले पनि दिगो विकासका लक्ष्यहरू हासिल गर्छौँ भनेर राष्ट्रिय अठोट व्यक्त गरेका छौँ। त्यसअनुसार योजना कार्यक्रमहरू, हाम्रा राष्ट्रिय स्रोत साधनहरूको विनियोजन र हाम्रा संरचनाहरूको निर्माण र परिचालन हामीले गरिरहेछौँ। त्यहाँनिर एउटा बिर्सिएको पक्ष चाहिँ के छ नेपालको भनेदेखि, सूचनाको हक एउटा विकासको लक्ष्य हो, दिगो विकासको लक्ष्य हो भन्ने कुरालाई विश्वव्यापी रूपमा अहिले आत्मसात गरिएको छ। त्यो पक्ष हामीले बिर्सनु हुँदैन र जबसम्म सूचनाको हकको एउटा प्रभावकारी कार्यान्वयन हुन सक्दैन सबै तहहरूमा, तबसम्म चाहिँ हाम्रो विकासका कुनै पनि लक्ष्यहरू चाहिँ पुरा हुन सक्दैन। चाहे त्यो स्वास्थ्यको लक्ष्य होस्, चाहे शिक्षाको लक्ष्य होस्, चाहे एउटा शान्तिको लक्ष्य होस्, अथवा अरू किसिमका हाम्रा इकोनोमिक प्रोस्पेरिटीका कुराहरू हुन्, अथवा डेभलपमेन्ट जस्टिसका कुराहरू हुन्, अथवा कुनै मानवीय आत्मसम्मानलाई बलियो बनाउने पक्षहरू हुन्, ती काहीँ पनि यदि मानिसलाई पहिला इम्पावर गर्ने, इन्फर्म्ड गरेर इम्पावर गर्ने प्रक्रियामा हामी उनीहरूलाई ध्यान दिएका छैनौँ भनेदेखि ती विकासहरू चाहिँ अधुरा र अपुरा हुन्छन्। त्यसैले यो दिगो विकासको लक्ष्यको एउटा महत्त्वपूर्ण लक्ष्य चाहिँ सूचनाको हकको कार्यान्वयन, र त्यो कार्यान्वयनका लागि कार्ययोजना चाहिन्छ, राष्ट्रिय कार्ययोजना। त्यो राष्ट्रिय कार्ययोजना बनाउने कुरामा हाम्रो देशको नेसनल प्लानिङ कमिसनले अहिलेसम्म ध्यान दिएको छैन, मन्त्री परिषदले ध्यान दिएको छैन, र यो कुरा हामीले बारम्बार सम्झाएका छौँ प्रदेश सरकारहरूलाई, स्थानीय सरकारहरूलाई। त्यसैले 753 7 प्रदेशदेखि केन्द्र सरकारसम्म, राज्य सरकारसम्म सबै सरकारहरू विकासका तमाम योजना र लक्ष्यहरूको एउटा प्रस्फटिक लक्ष्यको रूपमा मात्र, मूल लक्ष्यको रूपमा पनि सूचनाको हकको कार्यान्वयनलाई प्रभावकारी बनाउने राष्ट्रिय कार्ययोजना र आफ्नो तहको कार्ययोजना बनाइनुपर्छ। र त्यो कार्ययोजना सरकार एक्लैले बनाएर नागरिक समाज अरू निकायहरूसँग सँगसँगै कार्यान्वयन गर्ने गरी कार्ययोजनाहरू बनायौँ। हामीले नीतिगत सुधार कति गर्ने, व्यावहारिक चुनौतीहरूलाई कति सुधार गर्ने, संरचनागत प्रणालीहरू हामी के स्थापना गर्ने, र त्यो इम्प्लिमेन्टेसन सूचनाको हक कार्यान्वयन भएको नभएको कुराको मापन कसरी गर्ने, र त्यसमा प्रोग्रेस रिपोर्टहरू हामी कसरी उत्पादन गर्ने, र ती प्रोग्रेस रिपोर्टहरूको आधारमा हामी वे फरवर्ड भविष्यको लागि अरू रणनीति अहिले हामीले कसरी बनाउने भन्ने कुराहरू समेटिनुपर्छ। त्यो राष्ट्रिय कार्ययोजना आजको एउटा प्राथमिक विषय हो, र त्यो राष्ट्रिय कार्ययोजना बनाउने काम सूचना आयोगको मात्रै पनि होइन, यसैले यसलाई एउटा सरकारको एउटा सिङ्गो दायित्वको रूपमा नै यसलाई लिन सक्यौँ। र दिगो विकास लक्ष्यको लक्ष्य नम्बर 16:10 पनि यो दायित्व राज्यलाई दिएको हुनाले त्यतातर्फ हामी अग्रसर भयौँ भने यी सबै चुनौतीहरूको पनि त्यहाँ हामी विश्लेषण गर्न सक्छौँ, र यी सबै चुनौतीहरूलाई सम्बोधन गर्ने हाम्रा रणनीतिहरू के हुनुपर्छ, कार्यक्रमहरू के हुनुपर्छ, स्रोतहरू कहाँबाट ल्याइनुपर्छ, भूमिका कगजको के हुन्छ भन्ने कुरा परिभाषित गर्न सक्छौँ। त्यसैले यो कुरामा पहल होस्, त्यसमा हामी सबैले पहल गरौँ भन्ने म एउटा आह्वान गर्न चाहन्छु आजको दिनमा। र यो विकासको प्राथमिक दायित्वभित्रकै विषय हो भन्ने कुरा आत्मसात गरेर त्यसलाई अगाडि बढाइनु पर्यो। डिटेलमा कुराहरू हाम्रो आए, ऐनले तोकेका कतिपय कामहरू हाम्रो हुन नसकेको, गर्नुपर्ने ऐन कानुनमा सुधार गर्नुपर्ने, व्यवहार र संस्कृतिमा परिवर्तन गर्नुपर्ने, अहिले पनि फर्केर हेर्दा सूचनाको हकको लागि सबैभन्दा ठुलो बाधक चाहिँ राजनीतिक इच्छा शक्ति नै हो। त्यो राजनीतिक इच्छा शक्तिको खोजी चाहिँ हामीले आह्वान गरेर मात्र हुँदैन, त्यसको लागि सशक्त दबाब चाहिन्छ, र त्यो सशक्त दबाब हामीले राजनीतिक तहमा निर्माण गर्नु पर्यो, र लोकतन्त्रलाई चाहिँ व्यवहारमै अनुभूत गर्न सक्ने गरी नेतृत्वलाई परिवर्तन गर्नु पर्यो, अथवा राजनीतिक दलहरूका बुझाइहरूलाई हामीले चिर्न पर्यो। अहिले ठुलो समस्या चाहिँ नेपालमा राजनीतिक दलहरू सबै दलहरूको एउटा बुझाइमा समस्या छ, र यसप्रतिको कठोर प्रतिबद्धताको अभाव छ। त्यो कठोर प्रतिबद्धता र इमान्दारिताको अभाव छ, त्यसका लागि चाहिँ सशक्त नागरिक दबाब हामीले सिर्जना गर्नु पर्यो। र मेरो एउटा आह्वान पनि के छ भनेदेखि, आजको दिनमा हामीले एउटा अठोट पनि लियौँ कि आज हामीले देशभरि अगुवा नागरिक समाजका संस्थाहरूले, नागरिक अगुवाहरूले, हाम्रा अभियन्ता साथीहरूले सूचना मागको
व्यापक निवेदनहरू हाल्नु भएको छ, यो एउटा दबाव र तरङ्ग सिर्जना गर्नका लागि हो। यसलाई अझै हामीले एक किसिमले अझै बढाउनु पर्छ र एकैचोटि नेपालमा 1,00,000, 2,00,000, 3,00,000, 4,00,000 सूचनाका हकका निवेदनहरू चाहिँ सम्पूर्ण सार्वजनिक निकायहरूमा हाल्न सक्यौँ भने त्यसले एउटा मनोवैज्ञानिक दबाव सिर्जना गर्छ, आयोगले पनि त्यसलाई चाहिँ काम गर्ने वातावरण उसलाई पनि सहज हुन्छ। त्यस कारणले एक किसिमले एउटा प्रेसर नागरिक तहबाट सिर्जना गर्न सक्यौँ र त्यसलाई राइटली चाहिँ सूचना आयोगले सम्बोधन गर्न सक्यो भनेदेखि अगाडि जान सक्छ। मेरो एउटा व्यावहारिक सुझाव राष्ट्रिय सूचना आयोगलाई सुरुदेखि नै छ र अहिले पनि छ, हाम्रो राष्ट्रिय सूचना आयोगमा स्रोत साधनको समस्या छ। त्यसैले त्यसमा कानुनको 5-7 रिसर्चरहरू हुनु पर्यो र त्यहाँ गभर्नेन्सका रिसर्चरहरू हुनु पर्यो र त्यो युनिट एउटा स्ट्रङ युनिट त्यहाँ खडा हुनु पर्यो। त्यसका लागि नेपाल सरकारले खटाएका कर्मचारीबाट पुग्दैन। त्यसैले आयोगले आफूलाई चाहिने जनशक्तिहरू, आफूलाई चाहिने स्रोतहरूको लागि अलिकति प्रयासहरू गर्नु पर्यो र अरू किसिमका सहयोगहरू जुटाएर भए पनि आयोगको सचिवालय रिसोर्स सम्पन्न हुनु पर्यो, त्यहाँको अनुसन्धान इकाइहरू प्रभावकारी बनाउनु पर्यो। सँगसँगै अहिले उमेदजीले भने जस्तै प्रदेशमा सूचनाको हक सम्बन्धी ऐन पनि चाहिन्छ, प्रदेशमा सूचनाको हक सम्बन्धी आयोग पनि चाहिन्छ र स्थानीय तहहरू र प्रदेश तहका सूचना मागका उजुरीहरू त्यहाँ सुनिने र सङ्घीय सरकार अन्तर्गतका सार्वजनिक निकायहरू र स्वायत्त निकायहरूका चाहिँ र अरू पब्लिक एजेन्सीहरू, राजनीतिक दलहरू लगायतका सूचनाहरू चाहिँ सङ्घीय सरकारले सुन्ने, उजुरीहरू हेर्ने सङ्घीय आयोगले गर्ने किसिमले हामीले चाहिँ आयोगहरूको निर्माण र ऐनहरूको निर्माण त्यहाँ हुनुपर्ने अवस्था छ भने स्थानीय सरकारहरू पनि हाम्रो देशको युनिक भएकोले त्यहाँ एउटा साझेदारीको संरचना, नागरिक समाज, स्थानीय सरकार र त्यहाँ एक्सपर्ट्सहरूको त्रिपक्षीय संयन्त्र त्यहाँ चाहियो। त्यसलाई हामीले लोकपालको अवधारणा भनेका छौँ। स्थानीय तहमा सुशासन र सूचना व्यवस्थापन प्रणालीमा नागरिकहरूको गुनासो सुन्ने, नागरिकहरू र सरकारको बिचमा एउटा चाहिँ पुलको काम गर्ने अम्बुड्समेन प्रणाली, एउटा लोकपाल प्रणाली त्यहाँ स्थापना गरौँ र त्यसले चाहिँ एउटा वातावरण तल्लो तहमा हुन्छ भन्ने हामीले आह्वान गरिरहेका छौँ। त्यो गर्न जरुरी छ। र अर्को मेरो आग्रह, खास गरी काशीराज दाई पनि यहाँ हुनुहुन्छ, सविताजी पनि हुनुहुन्छ र सबै विज्ञ साथीहरूलाई के छ भने, हाम्रो यो 12-13 वर्षको अनुभवमा के नेपालको शासन प्रणालीलाई साँच्चीकै पारदर्शी, खुला, जिम्मेदार, उत्तरदायी बनाउन सूचनाको हकले कति योगदान गर्यो यसको अहिले हामीले समीक्षा गर्नुपर्छ। यसका उपलब्धिहरूलाई एक ठाउँमा राखौँ, यसमा गम्भीर अनुसन्धानहरू गरौँ र साँच्चीकै शासन प्रणालीमा सुशासन गर्न सूचनाको हकले योगदान गरेको छ भने त्यस्ता राम्रा पक्षहरूलाई अझै उजागर गरेर लिएर जाउँ र त्यसमा अझै कमी भएको छ भने कहाँ कहाँ गर्न सकिन्छ भन्ने पक्ष हेरौँ। र अन्तमा हामीले छोड्नै नहुने कुरा के हो भने, आजको युग डिजिटाइजेसनको युग हो, प्रविधिको युग हो। त्यसैले अब हामीले सूचनाको हकलाई सबैको एक्सेस, जुन हामी पहुँचको कुरा गर्छौँ, सबैलाई सहज पहुँचको कुरा गर्छौँ, त्यसमा प्रविधिको अधिकतम प्रयोग शासन प्रणालीमा, शासकीय संरचनाहरूमा कसरी बढाउने, त्यसैले हामीले भनेका छौँ दस्तावेजहरूको व्यवस्थित अभिलेखीकरण, डेटा र इन्फर्मेसनहरूको एउटा ओपन फर्म्याटमा व्यवस्थापन र अधिकतम रूपमा प्रविधिको प्रयोग मार्फत आम जनतालाई स्वतः सूचना पाउने अवस्थाको सिर्जना गर्नका लागि एउटा डिजिटाइजेसनको एउटा बृहत परियोजना नै हाम्रो देशको लागि आवश्यक छ। सम्पूर्ण रूपमा पुराना सूचनाहरूलाई व्यवस्थित गर्ने, नयाँ सूचनाहरूलाई व्यवस्थित गर्ने, त्यसलाई सहज रूपमा मानिसले प्राप्त गर्ने अवस्था सिर्जना गर्ने र प्रविधिको प्रयोगलाई, एउटा इन्टरनेटको उपलब्धतालाई तल्लो तहसम्म सुनिश्चित गरेर स्वतः नै नागरिकको एउटा सहभागिताको अवस्था सिर्जना गर्नका लागि डिजिटाइजेसनको एउटा नेसनल स्ट्राटेजी बनेको पनि छ। त्यसलाई अझै राइट टु इन्फर्मेसनको पर्सपेक्टिभबाट ल्याउनु पर्ने आवश्यकता छ। त्यसैले हामीले बिर्सेको र बारम्बार यसलाई अर्को कर्नरबाट त उठिरहेछ, स्वत अग्र सक्रिय खुलासा। तर स्वत अग्र सक्रिय खुलासा खालि आफ्नो एउटा ठाउँमा मात्रै गरेर हुँदैन, त्यो आम नागरिकले पाउनु पर्यो। आम नागरिकले पाउन चाहिँ अहिले पनि हाम्रो देशमा चाहिँ सार्वजनिक प्रसारण सेवा आवश्यक पर्छ। जबसम्म कुनै पनि देशले एउटा सार्वजनिक प्रसारण सेवाको स्थापना गर्दैन, तबसम्म चाहिँ आम नागरिकले थाहा पाउने कुरा र सूचना पाउने कुराको सुनिश्चितता गरेको ठहरदैन। अहिले पनि हाम्रो देशमा त्यो स्टेट कन्ट्रोल प्रसारण सेवाहरू छ अथवा मार्केट ड्रिभन प्रसारण सेवाहरू छ, पब्लिकलाई सर्भिस दिने प्रसारण सेवा यसको आधारभूत पक्ष हो। त्यो पनि राइट टु इन्फर्मेसनको यो बहसमा हामीले बिर्सनु हुँदैन। त्यो काम पनि हामीले अगाडि बढायौँ भने पक्कै पनि सूचनाको हकको एउटा समग्र क्षेत्रको इन्टिग्रेटेड आधारहरूलाई सबलीकरण गर्न बल पुग्छ। र अहिले पनि म के आह्वान गर्न चाहन्छु भने, सरकार, आयोग र नागरिक समाजको बराबर स्वामित्व हुने गरी हामीले वर्षको एकचोटि 2 दिन या 3 दिन 4 दिनको एउटा बृहत्तर सम्मेलन गर्ने संस्कृतिलाई अगाडि बढायौँ भने त्यसले एउटा ऊर्जा दिन्छ र त्यसले हामीलाई यसलाई सिनर्जाइज गर्छ र यसलाई हामीले चाहिँ थुप्रै कुराहरूलाई फेरि रिएक्टिभेट गर्न पनि सक्छौँ। Oh, oh, oh.
सूचनाको हकका वर्तमान चुनौतीहरू बारेमा छलफल गर्नका लागि यहाँहरूले जुन समय उपलब्ध गराइदिनु भयो यहाँहरूको अमूल्य समयका लागि म हार्दिक रूपमा यहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु।
छलफल सञ्चालक अधिवक्ता सञ्जीव घिमिरेलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै यहाँहरूलाई आजको पडकास्ट कस्तो लाग्यो? केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने फ्रिडम फोरमको पैसा नलाग्ने टेलिफोन नम्बर 1660010222 र इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum 2005@gmail.com मार्फत पनि प्रतिक्रिया जनाउन सक्नुहुनेछ। आजको पडकास्टबाट म आदित्य दहाल बिदा चाहन्छु। नमस्कार।